عصوني حتى يأتينا بقربان تأكله النار. فقد كذب رسل من قبلك جاءوا بالبينات والزبر والكتاب المنير. كل نفس ذائقة الموت وإنما توفون أجوركم يوم القيامة فمن زحزح عن النار وأدخل الجنة فقد فاز وما الحياة الدنيا إلا متاع
کچھ آیات ایسی ہوتی ہیں کہ صرف ترجمہ پڑھنے اور تلاوت سننے سے ہی انسان کو بہت ساری بات سمجھ آتی ہے. مجھے امید بھی ہے اور میں آپ سب کے لیے یہ دعا بھی کروں گی کہ آپ کو بھی اب صرف تلاوت سننے سے ہی وہ جو ایک سبق کا بنیادی خلاصہ ہوتا ہے وہ سمجھ جائے. شروع کرتے ہیں اللہ تعالیٰ سے مدد مانگتے ہوئے. نحمدہ ونصلی علی رسولہ الکریم اما بعد فاعوذ باللہ من الشیطان الرجیم رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی رب یسر ولا تعسر وتمم بالخیر. سبق نمبر 51 آیت نمبر 169 سے 185 سورۃ آل عمران. لیسن نمبر ففٹی ون جانے سے پہلے آج کے سبق کا خلاصہ دیکھیں گے. آج کے سبق میں سب سے پہلے تو ہمیں صحابہ کے اس ایمان کا پتہ چلے گا کہ جو چوٹیں کھانے کے باوجود بھی کمزور نہیں ہوتا تھا اور ہر حال میں لبیک کہنا کیسے سیکھے. بہت سارے لوگ یہ خواہش رکھتے ہیں کہ جب بھی ہمیں کسی نیکی کا موقع ملے تو ہم اس کو اویل کریں. خواہش سب کی یہ ہوتی ہے لیکن جب موقع ہوتا ہے تو پھر بہت سارے لوگ پیچھے ہٹنے لگتے ہیں. انشاءاللہ بہت ایمان افروز واقعہ آج اس سبق میں ہم پڑھیں گے. اور دوسرا آج کے سبق میں ہمیں حسبنا اللہ ونعم الوکیل کہنے کے فوائد اور نبی صلی اللہ علیہ وسلم یہ کلمہ کب پڑھتے تھے. تیسرا آج کا ٹاپک جو ہے وہ کفر کی چالیں ہیں کہ جب انسان کی نگاہ سے بنیادی اپنے قول کی حفاظت نہیں کرتا. اس قسم کی کچھ بے تکی باتیں جس میں نعوذ باللہ اللہ کو فقیر کہنا بھی ثابت ہوتا ہے کچھ ایسی چیزیں ہم دیکھیں گے اور اس میں سے عمل لیں گے. اگلی چیز اس میں شہداء کے فضائل اور وہ 70 لوگ جو مارے گئے غزوہ احد میں ان کے ساتھ کیا ہوا اور پھر آخر میں ہم دیکھیں گے کہ بخل کیا ہوتا ہے اور اسلام کتنا مال جمع کرنے کی ہمیں اجازت دیتا ہے. اور آخری بات یہ ہے کہ موت کا ذائقہ جب چکھے گا انسان تو اس کو ہر بات بالکل ویسے سمجھ آنے لگے گی جیسے کہ وہ ہوتی ہے. چلتے ہیں آیت نمبر 169 سے. اللہ سبحانہ تعالیٰ ان آیات میں ہم سب کو فرماتے ہیں اعوذ باللہ من الشیطان الرجیم جب آپ ساتھ بولتے ہیں تو لگتا ہے کہ آپ پھر بالکل آپ کا ذہن ساتھ ہی چل رہا تھا. غلطی سے بولا لیکن کوئی بات نہیں, سے یہ پتہ چلتا ہے کہ آپ سب سن رہے ہیں الحمدللہ. چلیے ولا تحسبن الذين قتلوا في سبيل الله امواتا اور ہرگز نہ سمجھنا ان لوگوں کو جو اللہ کی راہ میں قتل ہو جائیں کہ وہ مردہ ہیں, یہ نہ سمجھنا. اگر آپ بات سمجھنا چاہتے ہیں تو آیت کیسے بنتی ہے ولا تحسبن امواتا, یعنی तुम उन लोगों को मुर्दा ना समझना, किनको, अल्लज़ीन कुतिलू फी सबीलिल्लाह। अगर तर्जमे में इस तरह से आप तक हैं, उनको मुर्दा ना तसव्वुर करना, क्या है, बल्कि बल अहयाउन इंदा रब्बिहिम युरज़कून, बल्कि वो तो जिंदा हैं, अपने रब के पास रिस्क पा रहे हैं। हजरा को इधर भेज दें, ये नहीं, ये इसके अंदर से वैक्यूम बनता है ना, उसकी होती है, इसको बाद में चेक करेंगे, लेकिन आप लोग बैठे। मुर्दा ना कहें तो फिर उनकी क्या कैफियत है, बल अहयाउन इंदा रब्बिहिम, बल्कि वो तो जिंदा हैं अपने रब के पास, या अपने रब के पास को आप पीछे से भी जोड़ लें, यानी वो जिंदा हैं अपने रब के पास, या इसको अगले हिस्से से जोड़ लीजिए कि इंदा रब्बिहिम युरज़कून, अपने रब के पास रिस्क पा रहे हैं। और इनके साथ क्या होता है, आयत 170, फरहीन बिमा आताहुम अल्लाहु मिन फदलिही, शादों फरहान, अपने फजल किया। और इनके साथ क्या हो रहा है, वयस्तबशिरून बिल्लज़ीन लम यलहकू बिहिम मिन खल्फिहिम, और बशारत हासिल कर रहे हैं इन लोगों के बारे में जो इनके पीछे दुनिया में रह गए और अभी तक इनसे नहीं मिले, यानी शोहदा को जो एजाज मिलते हैं अल्लाह के रास्तों में, उसमें से एक एजाज क्या है कि अपने बाद वाले लोग जो अभी उसी रास्ते में कोशिश कर रहे हैं शहादत हक की गवाहियां देने में या अल्लाह के दीन के दिफा में, तो शोहदा को वहां जन्नतों में बता दिया जाता है कि तुम्हारा बेटा, तुम्हारी बेटी, तुम्हारा फुला रिश्तेदार, तुम्हारी फुला दोस्त, फुला साथी, वो भी इसी रास्ते का राही है, और फिक्र ना करो, कुछ अरसे के बाद वो भी तुमसे मिलेंगे। यानी शहीद को बाद में शहीद होकर आने वाले बंदे की खबर पहले मिल जाती है, ये मुराद है। और क्या एजाज है, अल्लाह खौफुन अलैहिम, अल्लाह खौफुन अलैहिम वला हुम यहज़नून, ये कि ना उन पर कोई खौफ होगा और ना वो हुजन से दो चार होंगे, बस इतना ही है। नहीं, आयत 171, यस्तबशिरून बिनेमतिम मिनल्लाहि वफ़द्ल, वो खुशियां मना रहे हैं अल्लाह की नेमत की वजह से और इसके फजल की बिना पर। और इनको ये सब क्यों मिला, इसलिए कि वअन्नल्लाह ला युदीउ अजरुल मुमिनीन, और इस बात पर कि अल्लाह अहले ईमान के अजर को जाया नहीं करता। यहां तक आयात एक मजमून की हैं। अभी तक जितनी बातें गज़वे उहद के तनाजर में हुई वो उन लोगों के बारे में थी जो गज़वे उहद से जिंदा बचकर वापस आ गए, ठीक है, कुछ ईमान वाले थे, कुछ निफाक वाले थे। लेकिन एक सवाल ज़हनों में उभरता है कि वो 70 लोग जो मारे गए उनका क्या हुआ, तो ये आयात उनके हाल अहवाल को जाहिर करती हैं। कुछ लोग जो जाहिर परस्त होते हैं और दिल में इस्लाम का बुग़्ज़ भी होता है, बेकार मौत कहा, मौतें जिया, जाया हो गए। उनका ख्याल क्या था कि ये मुसलमान एक शख्स के बहकावे में आकर अपनी जानें जाया कर रहे हैं, जज्बाती हो गए, इमोशनल हो गए हैं। वो कहता है निकल पड़ो, निकल पड़ते हैं। वो कहता है माल दे दो, माल देने लग जाते हैं। वो कहता है जान दे दो, जान देने लग जाते हैं। ये तो बस इमोशनल हो गए, इनकी तो अपनी कोई सोच नहीं रही। आज के दौर में जिसको कहें कि ट्रैप हो गए हैं, या आज के दौर में कह लीजिए कि हिप्नाटाइज हो गए हैं, या बेवकूफ हो गए हैं, या बातों में आ गए हैं, इस किस्म की बातें करके लोगों ने उन लोगों के अजर को कम सामने रखी, ये नाजिल कर दी कि तुम्हें क्या पता। इस आयत की, बल्कि इन तमाम आयात की शान नजूल में अबू दाऊद में हजरत इब्ने अब्बास रजी अल्लाह अन्हु से एक वाक्य आता है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा से फरमाया कि वाक्य क्या है कि जब उहद का मामला हुआ और तुम्हारे भाई शहीद हुए तो अल्लाह ने इनकी रूहों को सब परिंदों के जिस्म में रखकर आजाद कर दिया। वो जन्नत की नहरों और बागात से अपना रिज्क हासिल करते हैं और फिर इन कंदीलों में आ जाते हैं जो इनके लिए अर्शे रहमान के नीचे लटक रही हैं। जब उन्होंने अपनी राहत और ऐश की ये जिंदगी देखी तो कहने लगे کہ ہمارے متعلقین یعنی ہمارے لواحقین ہمارے پیچھے والے جو ہیں ہمارے لیے دنیا میں غمگین ہیں. کیا کوئی ہمارے حالات کی خبر ان تک پہنچا سکتے ہیں اور وہ بھی جہاد کی کوشش کرتے رہیں؟ اس پر اللہ تعالیٰ نے فرمایا کہ ہاں ہم تمہاری یہ خبر ان تک پہنچا دیتے ہیں. اس پر یہ آیات نازل ہوئی. یہ ہے زندگی تو زندگی موت تو موت. جیے تو بندہ ایسا جیے کہ زندگی کے آخری سانس تک کلمہ حق کو بلند کرتا رہے, شہادت حق کی گواہیاں دے, کبھی بول کے کبھی لکھ کے کبھی سن کے کبھی جان سے, کبھی ہجرت کے راستے کبھی قربانی کے راستے کبھی مال کے راستے. اور موت ایسی موت آئے تو کہ اللہ کے کہ لا تحسبن الذین قتلوا فی سبیل اللہ اموات, تم ان کو مردہ نہ کو. یہ کیسی خوبصورت موت ہے کہ موت کو بھی موت نہ کہا جائے, سوال کی بات ہے. تو یہ وہ موت ہے جو اللہ کے دین کو پھیلانے میں آتی. سوال پیدا ہوتا ہے کہ جب مرجو, اس کا جواب یہ ہے کہ ابھی وہ مقصد زندہ ہے جس کے لیے انہوں نے جانے دی, اور شہید اپنی جان دے کر اسلام کی جان بچا لیتا ہے, شہید اپنا وقت پورا کر لیتا ہے اور اسلام کا وقت بڑھا دیتا ہے. یاد رکھیے کہ اللہ سے زیادہ کوئی قدردان نہیں ہے. اسی پارے کے آخر میں ہم پڑھیں گے وَكَانَ اللَّهُ شَاكِرًا عَلِيمًا, شاید پانچویں پارے کے آخر میں پڑھیں گے کہ اللہ بڑا قدردان ہے. جی پانچویں پارے کے آخر میں ہم پڑھیں گے کہ لوگو مَا يَفْعَلُ اللَّهُ بِعَذَابِكُمْ, اللہ کو کیا پڑی ہے تمہیں عذاب دینے کی, تم شکر کر لو, ایمان لے آؤ, وہ بڑا قدردان ہے. کیونکہ وہ کان اللہ شاکرًا عَلِيمًا, تو یہ مقام ہے اللہ کے شاکر ہونے کو ثابت کرنے کا. ایک بندے نے جان دی اللہ کے راستے میں, اللہ نے ان کی زندگی کو جاویداں کر دیا زبان میں کہ وہاں ان کے ساتھ کیا ہو رہا ہے. الذین قتلوا, اللہ کے راستوں میں جو گئے دشمنوں کے ہاتھوں سے مرے, خود اس راستے میں کھپ گئے, خبر دے دو کہ شہداء کے لیے ایک مقام قرب ہے. اللہ تعالیٰ یہاں لوگوں کو زندگی اور موت کا فلسفہ بھی سمجھاتے ہیں کہ جس کو تم موت سمجھتے ہو حقیقت میں وہ زندگی ہے. تم صرف دنیا کا نقصان اور نفع جانتے ہو. یہی وجہ ہے نا کہ آخرت کے راستے میں جان دینا تمہیں اپنے آپ کو برباد کرنا معلوم ہوتا ہے, مگر تمہیں اللہ کی راہ میں مرنے والے, مگر وہ لوگ جو اللہ کی راہ میں مرے تم سے زیادہ بہتر زندگی پا رہے ہیں, وہ تم سے زیادہ عیش میں. آپ دیکھیے کہ دنیا میں تو بہت سارے غم بھی ہوتے ہیں نا, ایون اگر انسان خوش بھی ہو. مثال ہے, میرا خیال ہے کہ آپ سب نے جب سے شعوری سفر شروع کیا ہے قرآن کے ساتھ, آپ اپنے آپ کو دنیا کا خوش قسمت ترین انسان سوچتے ہوں گے. اور اگر آپ نہیں سوچ رہے نا ابھی بھی, تو آپ کے ایمان میں کمی ہے. سب محرومیاں کمیاں پیچھے, اللہ جو تنہیں کتاب کی دولت دے دی یہ بڑی پیاری ہے. اس کے باوجود بھی آپ کو تکلیفیں ہوتی ہیں, سردی بھی لگتی ہوگی, کبھی بھوک بھی لگتی ہے, گرمی بھی ہے, تھک بھی جاتے ہیں, زیادہ چل جائیں تو پاؤں بھی تھکن محسوس کرتے ہیں نا. آپ سوچئے کہ وہ ساری لذت جو دین کے ساتھ تعلق کے بعد بندے کے دل پہ آئے, تتنزل علیہم الملائکہ, اور ساتھ مزے کی بات کہ نہ ٹھنڈ لگے, نہ گرمی لگے, نہ تھکن, نہ بھوک, نہ پیاس, نہ سر میں درد, اس کو کہتے ہیں دونوں ہاتھوں میں لڈو. دنیا میں بادشاہ بھی ہے نا, تو اس کو بھی جب واش روم میں جانے کی ضرورت پڑتی ہے تو کچھ تو بوجھ پڑتا ہے نا طبیعت پہ. شہدا کو اللہ یوں چھانٹ کے لے جاتا ہے جیسے دودھ میں سے کوئی بکھن کو بلور کے لے جائے. اللہ کو اتنے پیارے لگتے ہیں اپنے راستے کے لوگ. فل موریات قدحن فل مغیرات سبحن, پڑھ کے دیکھیے, اللہ نے ان گھوڑوں کے قدموں کی, ان کے ٹاپوں کے ٹپ ٹپ کی قسم کھائی ہے کہ جس پہ مجاہد سوار ہوتا ہے جو اللہ کے دین کو بچاتا ہے, اس گھوڑے کی اتنی قدر ہے تو اس پہ بیٹھنے والے کی کتنی قدر ہے. اصل زندگی کا جو لطف ہے نا, فینٹسی رومانٹسزم ہے زندگی کا, وہ اللہ کے دین کو سرو کرنا ہے. باقی سب بیکار ہے, باقی سب صرف ہم خود کو سزا دے رہے ہیں اور خود ہی بھگتتے ہیں. جائز ناجائز کی تو بات ہی کوئی نہیں ہے, یہ تو ایک چوائس ہے, ایک لائف سٹائل ہے. جس نے یہ چوز کر لیا आप देखेंगे उसको पता चल जाएगा। लेकिन शैतान का मामला क्या है कि वो लोगों को पीछे कर देता है। उसका ख्याल क्या होता है कि जो ही सॉल्व करता देखता है ना, तो उनके दिल में ख्याल डालता है, देख लो बहुत खौफनाक अंजाम होगा, अकेले रह जाओगे, शौहर छोड़ देंगे, हिजाब किया तो मियाँ तो तलाक दे देंगे, और तुमने अगर दीन को ज्यादा सर्व किया तो बच्चे तो तुम्हारे सारे चोर डाकू बन जाएंगे। यानी इतने बड़े बड़े खौफ बना के दिखाता है इंसान को दीन पे अमल करने के, कि आम इंसान तो ये सोच लेता है कि वाकई नहीं, इट्स टू मच, आई कैंट, मुझे नहीं करना, ये है वो है। लेकिन जिसके अंदर अल्लाह की कुव्वत पे यकीन, अल्लाह के गलबे का यकीन होता है, वो ऐसे वक्त में डट जाता है। अगला वाक्या हमें इसकी बात बताएगा। लेकिन इस वक्त मैं और आप अपने आप से पूछें कि क्या मेरे दिल में अल्लाह के दीन को सर्व करने की सलाहियत है, ख्वाहिश है, खूबी है? देखिए, आपके अंदर और मेरे अंदर एक खूबी भी ना होना, नथिंग, हमें एक लफ्ज़ नहीं लिखना आता, एक लफ्ज़ नहीं बोलना आता, चल नहीं सकते, बोल नहीं सकते, कुछ भी ना हो, जीरो क्वालिफिकेशन हो, लेकिन अगर अंदर तड़प मौजूद है, तलब तड़प, तो यकीन रखिए कि अल्लाह ताला आपसे ये खिदमत जरूर लेगा। नबीना इब्ने उम्मे मक्तूम को अल्लाह के नबी ने चुना ना, अमर बिन जमूह लंगड़े थे, एक टांग से चल नहीं सकते थे, अल्लाह ने उनको चुन लिया। घिसट घिसट के लोग मस्जिदों में पहुंच जाते थे, बच्चों को लेके औरतें आ जाती थी, ये करके आ जाती थी, क्योंकि उनके दिल में ये तड़प थी, तलब थी। कोई आके पूछता था, अल्लाह के नबी ये बताएं कि अल्लाह मेरी किस बात पे मुस्कुराता है? अल्लाह के नबी ने कहा कि अल्लाह इस बात पे मुस्कुराता है कि बंदे के पास कोई हथियार, कुछ सबब नहीं, लेकिन मैदाने जंग में कूद पड़ता है। सहाबी थे अनस बिन खालिद बिन अनस बिन नजर थे, या उन्हीं अनस नाम, और फिर भी मैदाने जंग में कूद जाऊं, एक जिरा पहनी हुई थी वो भी उतार दी कि किसी और के काम आएगी, मैं जाके अल्लाह को दिखाता हूँ ताकि अल्लाह देख के मुझे मुस्कुराए। हमें नहीं ये मुस्कुराहट नजर आती, हम लोगों के चेहरे देखते हैं, हम उनसे खुश होना चाहते हैं, लेकिन जिनको आगे जन्नत दिखती है उनको इस दुनिया की चीजें मुश्किल नहीं लगती। उमैर बिन हमाम जब गज़वे उहद में थे तो कहते हैं, अल्लाह के नबी मुझे उहद पहाड़ के पीछे से जन्नत की खुशबू आ रही है। कहा, हाँ है उमैर, तू जन्नत में जाएगा। कच्चे में जाऊंगा? अच्छा, खजूरें खा रहे थे, एक खजूर खाई फिर दूसरी खाई, कहने लगे मैं कितना का मौका लूं, जन्नत मेरा इंतजार कर रही है और मैं खजूरें खाने में वक्त लगा रहा हूं। वहीं थैला छोड़ा और मैदाने जंग में भागे और जाके शहीद हो गए और उनको जन्नत मिल गई। अल्लज़ीना कुतिलू फी सबीलिल्लाह, मारफत का मुकाम है। देखिए, जिसको जिससे सच्ची मोहब्बत होती है उस तक पहुंचने के लिए पापड़ बेलता है, जाते हैं कि नहीं अपने प्यारों को मिलने? सच बताएं, मैं और आप अपने प्यारों को मिलने जाते हैं ना, परदेश से निकलकर अपने मुल्क, चीजें तो सारी यहां मिल जाती हैं, सब कुछ है इधर, सिर्फ अपने नहीं है ना। बातें भी उनसे हम कर लेते हैं, तस्वीरें भी अब तो देख लेते हैं, मैसेज भी हो जाते हैं, कुछ छींक वहां मारता है पूरे ग्लोब पे पता चल जाता है फुलां को छींक आ जाई थी, लेकिन हम जाते हैं ना उनका कुर्ब लेने, गले मिलने, लम्स, चाहत, माँ के सीने से लगने, बाप से प्यार करने, तो बस ये मोहब्बत फासलों को आसान कर देती है। कोई अकल से पूछे, 16-18 घंटे की फ्लाइट लेके अमेरिका से एक बंदा पाकिस्तान जाता है, एक दो हफ्ता रह के वापस आ जाता है, क्या अकल की बात है? लेकिन आप कहते हैं नहीं, मुझे मिलना है, मैं एक दफा अपनी नजरों से देख लूं, मैं जीते जीते देख लूं, पता नहीं ये सहारे कब टूट जाए, यही सोचे। अब आप इन सारी जरा अल्लाह के साथ बंदे की मोहब्बत को लेके देखें, क्योंकि ये फलसफा ऐसे आपको समझ कोई नहीं आना, हमें तो एक सुई चुभ जाए तो हम कहते हैं हाय मैं मर गई, लेकिन ये कैसे आसान होता है? मोहब्बत आसान करती है। फिर इंसान वल्लज़ीना आमनू अशद्दु हुब्बन लिल्लाह, फिर अल्लाह का कुर्ब, अल्लाह से मुलाकात, में कहता है 16 नहीं 20 घंटे भी सफर कर लूंगा, कुछ ना दो रास्ते में मैं पैदल भी चला जाऊंगा, मुझे तुम जाने दो, एक दफा मैं देख आऊं। शहीद जो होता है ना वो सच्चा होता है अपने मकसद में, और ये एकदम नहीं होता कि आप जिंदगी तो गुजारे दुनिया के ऊपर गवाहियां देते हुए, इसी के नफे नुकसान और इसी के 99 के चक्कर में और एकदम बंदे को खबर आ जाए कि तुम शहीद हो गए. हमारे यहाँ लफ्ज शहीद बहुत ज्यादा यूज होता है. हर एक को शहीद भी कारबार सफा कह दिया जाता है और कुछ सवाल आता है जिसमें से एक सवाल आप लोगों का कल का समझ लीजिए. इस्लाम का मिजाज क्या है? काम तो अपनी असल से वही है जो कर लिया. असल शहादत तो वही है कि जिसके दिल में तड़प थी कि अल्लाह के दीन को सर्व करे, उसको बचाए, उसकी खिदमत करे, उसका दिफा करे, उसको फैलाए, इस तड़प में जान भी आगे चली गई तो अल्लाह के रास्ते में दे दी. असल शहीद तो ये है, इसका तो कोई मुकाम नहीं है, नेवर. लेकिन कुछ चीजें ऐसी होती हैं जिसमें उसके सवाब को उधर थोड़ा सा शामिल कर दिया जाता है. मसलन हमें बहुत सारी रिवायात से मिलता है, जैसे जिसमें एक ये भी है कि पेट की बीमारी से फौत होने वाला शहीद कहलाता है. बच्चे की पैदाइश के दौरान औरत मरती है तो शहीद है, डूब के मर गया तो शहीद है, अचानक मौत आ गई तो शहीद है, कोई अपनी जान बचाते हुए मर गया तो शहीद है. अब आप बताइए कि ये सब कुछ क्या मेथियर मर गया जी, पेट की बीमारी से मर गए. हमारे कल्चर में इन हदीसों और फजाइल की इस रिवायात को इतना आम कर दिया गया कि बाज दफा लोग फिर असल मकसद छोड़ के यही मन्नतें मानते रहते हैं कि एक दफा ख्वाब में नबी दिख जाए, ये वजीफा कर लूं कि अल्लाह के नबी दिख जाए. क्यों? वो हदीस पढ़ ली है कि जिसने अल्लाह के नबी को देख लिया उसको जन्नत मिल जाएगी. मिसाल है, ये बात नहीं है. आप किसी शॉर्टकट से जन्नत में नहीं जा सकते. हाँ, शॉर्टकट काम आते हैं कब? जब इखलास और यकीन होता है. हदीस तो ये कहती है कि आप अपने घर के बिस्तर पे फौत हो रहे हैं और फरिश्ते वहां जाके लिख देते हैं कि ये अल्लाह के रास्ते में शहीद है. क्यों? क्योंकि तड़प ये थी कि कुछ करूं. अगर जिंदगी अल्लाह के रास्ते में गुजर रही है ना, तो इत्मीनान से मरे. डोंट वरी, अल्लाह ताला आपकी हक तलफी नहीं करेगा. उसको पता है कि आप किस काबिल है और आपके साथ क्या होगा. अल्लाह ताला कहते हैं कैसे लोगों को कहो कि बस तुम बेफिक्र हो जाओ. हम किसी के मरने पे क्या कहते हैं? हाय बेचारा, हाय बेचारा, उसके साथ ये वो, उसके बच्चे पीछे रह गए. लोग तो मरने वालों पे यही नौखे करते हैं ना, गम करते हैं. हम खुद गर्ज होते हैं उस वक्त. हम कहते हैं हाय इनको भी मरना नहीं चाहिए था. देखिए, एक तो अपनी मौत है ना जो आती है बीमारियों से, परेशानियों से, एक अल्लाह के रास्ते की मौत है. कभी जाने वालों के बारे में भी तो सोचो कि उनको वहां कितनी खैर मिली होगी. इसलिए अल्लाह ताला कहते हैं कि तुम इसकी फिक्र ना करो कि उनके साथ वहां क्या हो रहा है. बस ये दुआ करो कि जिस मकसद में उन्होंने जान दी है उसी मकसद को तुम हासिल करो. अब आप देखिए कि यहां थोड़ी सी बात करूंगी, खास तौर पे गजवे उहद में जो लोग फौत हुए. गजवे उहद हुई, 70 लोग मारे गए. अब 70 जब मारे गए तो फिर उसके बावजूद शिकस्ती हुई थी, तो क्या उनका अजर जाया हो गया? ये जो हमने पिछले इस सबक से, जो पिछला एक हाफ था ना, जिसमें हमने आखिर में जो पूरा किया, जो मुनाफिकीन की बातें थी, हमें लड़ना आता तो ये कर लेते, वो आता तो, लोगों ने ये बातें करनी शुरू कर दी कि इनकी मौत जाया हो गई, बेकार. और आज हम भी ये सोच में पड़ जाते हैं कि अच्छा भाई देखो बेचारे मर भी गए और फायदा फिर कोई नहीं हुआ. तो क्या ओहद के मैदान में मरने वालों का अजर जाया हुआ? नहीं हुआ. क्यों? क्योंकि ये इंटरफेस था. बिल्कुल ये ऐसे ही है जैसे आज के दौर में कोई शख्स इस्लाम की तरफ आता है ना, तो लोग क्या कहते हैं? लो जी हमारी कोशिशों से क्या होना है. आज कोई नमाज पढ़े कहते हैं लो जी हमारी नमाजों से अल्लाह ने माफ करना है. कई लोग आपके इस कुरान पढ़ने को बेकार काम कहेंगे. छोड़ो, तुम्हारे अब कुरान पढ़ने से कुछ चेंज आनी है दुनिया में? तो देखिए, जिस मकसद के रास्ते में फतह काम देती है ना, वहां नुकसान से. लेकिन ये इस दौर के जो मुस्लिम्स की एफर्ट्स है ना, बिजाहर इसका कोई फल नहीं. ये हम छोटी छोटी क्लासे लगा के बैठ जाते हैं नकार खाने में, तोती की आवाज कौन सुनता है? चंद लोग आ जाते हैं सुनते हैं, जो नहीं आते वो शुक्र कर रहे होते हैं कि हम नहीं फंसे. जो आते हैं बाज दफा उनको बोझ लगता है, बीच में छोड़ छाड़ के बैठ जाते हैं. ये कोई क्लासे है या ये कोई दीन की खिदमत है जो हम सारे आज के दौर में कर रहे हैं? लेकिन ये छोटी छोटी टोलियां बदलियां याद रखिए, एक वक्त आएगा रंग लाएंगी. इस दौर में हमें हमारी कोशिशों से ना खिलाफत राशिदा आए, ना इस्लाम फैले, ना दुनिया में इस्लामी निफाज है. लेकिन याद रखिए कि मेरा और आपका जर जाया नहीं होगा. حضرت ابراہیم علیہ السلام کے خلاف جب آگ بھڑکائی گئی تب چاروں طرف آگ کے علاوہ تھے، کوئی صورت نہیں دکھتی تھی اس آگ کو بچنے کی، اور ایک ابابیل یا ایک پرندہ روایات میں آتا ہے کہ اپنی چونچ میں پانی بھر کے لایا، سمندر میں سے کتنا کو پانی آیا ہوگا، ایک دو قطرے، اور آ کے ابراہیم کی آگ کو بجھانا چاہا تو باقی پرندوں نے دیکھ کے اس کا مذاق اڑایا، لے تیری اس اتنے سے پانی سے یہ آگ بجھنی ہے؟ تو اس نے کہا مجھے کیا لگے، Who cares؟ میں تو بس کل قیامت کے دن اللہ کو یہ کہہ دوں گی کہ اللہ تعالیٰ میری چونچی اتنی تھی۔ یہی بات ہمیں کہی جا رہی ہے، یاد رکھیے کل قیامت کے دن یہ کہنے میں بندہ سچا ہو کہ اللہ چونچی اتنی تھی، ہے یہ اسباب تھوڑے تھے، اور شکر کرے تھوڑے اسباب ہیں بچ جائیں گے، یہ تو پکڑ ان لوگوں کی ہونی ہے جن کے ایسے اسباب بہت ہیں، لیکن سر اپنی جان اور مال پہ لگا رہے اگلی آیتوں میں آنے والا ہے میسج۔ تو لہذا کبھی بھی اللہ تعالیٰ کسی کا اجر ضائع نہیں کرتا، کبھی کسی کی کوشش کو حقیر نہ جانے، 100 کو بلاتے ہیں اور ایک آتا ہے نا تو سر دو نفع پڑھ کے آیا کرے کہ اللہ تیرا شکر کہ میرے کہنے پہ کوئی بھی نہ آئے، میں تو اتنی بری ہوں کہ میں تو کسی کو بلاؤں تو کسی کو آنا ہی نہیں چاہیے، یہ تو تیری رحمت آتا ہے۔ پھر دیکھیے لوگوں سے آپ کے گلے کتنے دور ہوتے ہیں، پھر آپ کے اندر درد آئے گا، پھر محبت آئے گی، پھر آپ تڑپیں گے ان کے لیے کہ اللہ میں نے ان لوگوں کے لیے کرنا، لوگ باتیں کرتے تھے اللہ ان کی قدر کرتا ہے، اس سے بڑھ کے کوئی قدر کر سکتا ہے کسی کی؟ شہید کے جسم سے خون کا ایک قطرہ زمین پہ گرتا ہے، حدیث میں آتا ہے کہ اس سے پہلے اس کے سب گناہ معاف ہو جاتے ہیں، اور اللہ تعالیٰ اس بندے کو شہید کو آسمان سے پکارتا ہے۔ نبی صلی اللہ علیہ وسلم نے دیکھا غزوہ احد کے کچھ دن کے بعد کہ حضرت جابر بڑے پیارے صحابی تھے، بڑے اداس بیٹھے ہوئے، اچھے غریب بھی تھے اور بہنیں تھیں ان کی بہت ساری، اکیلے بھائی تھے، اور آپ پتا کہ فائنینشلی ان کو دیکھا کہ یہ اداس بیٹھے ہوئے، آپ نے ان کو بلایا کہا جابر تجھے کیا ہوا؟ کہا اللہ کے نبی بس باپ یاد آ رہا ہے، باپ چلا گیا ایک تو وہ، پھر آگے بہنوں کا بوجھ ہے، معاشی بوجھ بہت تھا، ہاتھ بڑا تنگ تھا۔ تو اللہ کے نبی نے فرمایا کہ تمہیں پتہ کہ تمہارے باپ کے جان نکلنے سے پہلے آسمان سے اللہ تعالیٰ نے جھانک کے ان کو اپنا دیدار کروایا، تم روتے ہو وہ تو اتنی بڑا اعزاز پا گئے تم اس پہ دکھی ہو؟ تو یہ بات سن کے حضرت جابر جو تھے وہ مسکرا اٹھے۔ اب یہ تو میں اور آپ رو دو کر رہے ہوتے ہیں، ہمیں کیا پتا کہ وہاں یا یتھل نفس المطمئن ارجیلا ربی کی راہ دیا تب مر دیا، یہ تو جو جا رہا ہوتا ہے اس کو بتاتا ہے۔ جیسے بعض دفعہ ہم اپنے کسی پیارے کو خدا حافظ کہہ کے ایئرپورٹ سے آتے ہیں تو بڑے اداس ہوتے ہیں، آپ کو کیا پتا ادھر پہنچ کے وہ اس وقت کتنا مزہ کر رہے ہیں، جس سے کوئی جاتا ہے وہ تو اداس ہوتے ہیں لیکن جہاں آتے ہیں وہاں وہ تو خوش ہوتے ہیں نا۔ تو لہٰذا کبھی کسی کے بارے میں ایسا نہ سوچیں۔ اچھا شہید کی زندگی پہ بھی تھوڑی سی بات کر لے کیونکہ اس سے شرک کا ایک دروازہ کھل گیا۔ بعض لوگوں نے شہدا کی قبروں پہ جا کے مانگنا شروع کر دیا، یہ سوچ کر کہ اللہ نے کہہ دیا جی زندہ ہے، اور کچھ نے تو سونے پہ سہاگا اس سے بھی زیادہ آگے جرت کر لی، وہ کہتے ہیں دیکھو جب عام شہید زندہ ہے تو پھر نبی کیوں زندہ نہیں، لہذا نعوذ باللہ ثم نعوذ باللہ۔ انہوں نے قبروں میں نہ صرف یہ کہ نبیوں کی اور محمد صلی اللہ علیہ وسلم کی زندگی کو ثابت کیا بلکہ کہا کہ آپ کی بیویاں آپ کے پاس پیش کی جاتی ہیں، یہ جہالت کی بات ہے۔ عند ربہم، اللہ کہتے ہیں نہ تو تم ان کی موت کو سمجھ سکتے ہو اور نہ تم ان کی زندگی کو سمجھ سکتے ہو۔ دیکھیے اگر شہید ویسے ہی زندہ ہوتا جیسے آج میں اور آپ زندہ ہیں تو فرسٹ تھنگ یہ ہے کہ شہید کی بیوی بیوہ کیوں ہوتی؟ پھر اس کو تو کبھی دوبارہ نکاح نہیں کرنا چاہیے تھا آگے، حالانکہ آپ خود پڑھتے ہیں سیرت کے واقعات میں کہ ایک صحابی کی بیوی جب وہ شہید ہوتا ہے تو اس سے دوسرا مرد نکاح کر لیتا تھا۔ پھر شہید کے بچے یتیم کیوں ہوتے ہیں؟ اور پھر شہید کا ورثہ کیوں تھا؟ سنا ہوگا کئی دفعہ بڑا معروف واقعہ ہے کہ عراق میں ایک موقع پہ صحابہ کی قبروں کو کھولا گیا، یعنی اس دور کے جو دیندار تھے عالم تھے ان کو مسلسل خواب میں بتایا جا رہا تھا کہ فلاں جگہ کوئی صحابی ہیں اور ان کی قبروں میں پانی آ رہا ہے۔ یہ لمبا واقعہ ہے، ایک پیپر تھا ہینڈ آؤٹ، میں نے پچھلی کلاسوں میں پورا پڑھ کے بھی سنایا غالباً۔ لیکن اس کا خلاصہ یہی تھا کہ مسلسل خواب آ رہا تھا، پھر ایک دفعہ آیا، پھر دو تین دفعہ آیا، پھر انہوں نے اس وقت کے جو خلیفہ تھے ان سے بات کی کہ یہ فلاں جگہ پہ ایسا دکھتا ہے مجھے کہ یہ ہو رہا ہے. خیر انہوں نے سب مشورہ کر کرا کے پھر اس جگہ کی کھدائی کی، بالکل پانی سمندر کے قریب کوئی جگہ آ چکی تھی، تو واقعی دیکھا کہ اندر ان سے پانی رس رس کے اب ان تک آ رہا ہے. اب سوچو گی کہ کیا کریں. پھر یہ فیصلہ ہوا کہ ان کو یہاں سے اٹھا کر دوسری جگہ لے جائیں. پھر کرینیں منگائی گئیں بڑی، بالکل صاف اور بالکل اندھیرے میں رات کو، ایسے کہ دوسرے لوگ خامخواہ اس کو بھی تو شرک کا ذریعہ نہ بنا لے. تو ان کو پھر وہاں سے اٹھا کر اور ان کی اور دوسری جگہ پہ ڈالا گیا. اور کہتا ہے کہ جب ان کی قبریں کھولی تو ان کے کفن ایسے سفید چمک رہے تھے جیسے ابھی ڈالے ہیں. لا تقول امواتن، وہ مردہ نہیں ہوتے. اسی طرح تاریخ میں یہ تک آتا ہے کہ شہدائے احد کی قبروں کو بھی کھودا گیا تھا ایک موقع پہ، تو بالکل یہ اندر زندہ ہوتے ہیں. یعنی اللہ تعالیٰ مٹی کو حکم دے دیتا ہے کہ تم ان کو کچھ نہ کرنا. اور آپ کو ہوتا ہے کہ جب شہدائے احد تھے تو ان سب کو شروع میں بیچاروں کو بس سب کو ایک ہی جگہ دفن کر دیا گیا تھا، کس کے پاس اتنی ہوش تھی. ابھی آپ پڑھیں گے آگے، پھر اگلے دن ایک جنگ شروع ہو رہی ہے. ہم تو تھک جاتے ہیں نا تھوڑے دن کے بعد، لیکن وہ نہیں تھکتے تھے. اس طرح سے حضرت جابر کے باپ کو اور ان کے ساتھ ایک اور صحابی کو اکٹھا دفن کیا گیا، مگر ایک مہینے بعد یا کچھ عرصے کے بعد پھر ان کو دوسری جگہ سے تیسری میں کیا گیا. تو جب قبریں کھودی گئیں تو بالکل برانڈیڈ، برانڈ نیو قسم کی، جیسے ایک نئے بندے کو دفن کیا جاتا ہے ویسے ہوتا ہے. اور بعد میں آپ کہتے ہیں کہ حضرت جابر بھی شہید ہوئے. کیا وہ جذبے ہوتے ہیں کہ جس رستے میں ماں باپ لگتے ہیں اسی میں اولادیں لگتی ہیں. یہ اللہ کے دین کو سرو کرنے کی بات تھی. اور کہتے ہیں کہ 1351 میں حضرت جابر کی قبر کو بدلا گیا تھا کسی وجہ سے، تو ان کی لاش بھی بالکل ویسی تھی. تو بہرحال یہ باتیں سننے میں مزہ بہت آتا ہے، لیکن ایک روایت میں یہاں تک آتا ہے، ترمذی کی روایت حضرت جابر سے، کہ اللہ کے نبی نے کہا کہ اللہ کسی سے کلام نہیں کرتا مگر پردے کے پیچھے سے، مگر تیرے باپ کو اے جابر اللہ نے زندہ کیا، پھر ان سے کلام کیا اور کہا مانگو کیا مانگتے ہو. تو انہوں نے کہا کہ اللہ اگر تو مجھے کچھ دینا چاہتا ہے تو پھر مجھے دوبارہ زندگی دے اور میں تیرے راستے میں شہید ہو گیا ہوں. یعنی تم تو ان کے جانے پہ اتنے دکھی اور وہ آنے نہیں چاہ رہے. یہ وہی بات ہو گئی نا، اس طرح نہیں چاہیے. تو بہرحال آپ دیکھیے کہ یہ اللہ تعالیٰ کی طرف سے یہ ساری باتیں. پھر آپ دیکھیے کہ کچھ لفظ جو یہاں سبق میں گزرے، فرحین، فرحا اس کا روٹ ہے، فرحت کا لفظ آپ نے سننا ہوگا، اچھے معنوں میں بھی آتا ہے اور برے معنوں میں بھی آتا ہے. جب فرحین کا لفظ اچھے معنوں میں آئے تو اس کا معنی ہوتا ہے خوش رہنا، ٹو بی ہیپی، پلیزڈ، ٹھیک ہے. برے معنوں میں آئے تو اترانا. یہ آگے ہم پڑھیں گے سورہ قصص سے، غالباً قارون کے واقعے میں اس کو کہا گیا تھا کہ اترانا تو بہت سارا. پھر اسی طرح یس تبشیرون کا لفظ آیا تو با شین رائس کا روٹ ہوتا ہے، خوشی کا اثر چہرے پر آئے، بشرا، کھل کھلا اٹھا. کیا ہے دونوں میں؟ فرحین ہے دل میں خوش ہونا، اور یستبشرون ہے چہرے پر اس خوشی کے اثرات آ جانے، انسان کو پتہ چل جائے کہ وہ بہت خوش ہے. اور شہید کو اللہ سبحانہ تعالی قبر کا عذاب نہیں دیتے، قبر کا وقت شہید کے اوپر آتا ہی نہیں ہے. آپ دیکھیں یہاں سے ایک یہ بھی بات پتہ چلتی ہے نا کہ ایک انسان خوش بھی اکیلے نہیں رہ سکتا. عموماً لوگ یہ سوچتے ہیں نا کہ دنیا میں دکھوں کے وقت اپنوں کی ضرورت ہوتی ہے. ویسے میں اپنے اینگل سے دیکھوں نا، جب کبھی بھی انسان کی طبیعت اپنی اپنی ہر ایک کی ہوتی ہے، مجھے ایسا لگتا ہے کہ دکھ کے وقت میں تو صرف تنہائی چاہیے ہوتی ہے، کسی کو نہ بتاؤ، چپ کر کے بھی جاؤ، ان نمش کو بسی بخوز نہیں اللہ. لیکن خوشی کے وقت پہ دل کرتا ہے کہ کم از کم اپنے ان پیاروں کو ضرور بندہ بتائیں جو اس کو سن کے خوش ہوں گے. تو اللہ تعالیٰ نے یہی ساری باتیں کر کے ہم سب کو شہادت کا جذبہ دیا، اور ساتھ ہی ساتھ یہ بھی بتا دیا کہ جو اس چیز میں اپنا حصہ ڈالے گا اللہ تعالیٰ اس کو زندہ رکھے گا. ایک آخری سوال کر کے اگلے واقعے پہ چلتے ہیں، اور وہ کیا کہ جو لوگ وطن کی محبت میں مرتے ہیں، جیسے ہمارے ہاں بھی تو کئی شہید ہیں نا، میجر عزیز بھٹی، نشان حیدر ملا، 7-8 نام بڑے معروف ہیں، بچپن سے سنتے آ رہے ہیں. تو اس کے بارے میں کیا حکم ہے؟ تو دیکھ لیجئے کہ نیت ہے. آج کے دور میں کوئی بندہ، بچہ یا لڑکا ینگ، وہ آرمی کو جوائن کرتا ہے، انٹینشن کیا ہے؟ وردی، روپ، खूबसूरत गाड़ियां, सिर्फ वतन की मोहब्बत या जस्ट लाइक जॉब या रोब और पैसा, तो फिर तो ऐसे ही है कि जैसे कोई आम बंदा। लेकिन कोई अल्लाह के कलमे को बुलंद करने के लिए आर्मी या फौज में जाता है कि मैंने इस्लाम की हिफाजत करनी है, तो इंशाअल्लाह ताला फिर अल्लाह ताला उसका अजर देगा। कुछ लोग हर मरने वाले को शहीद कह देते हैं, शहीद है फुला और शहीद है मिल्लत और शहीद फुला, अल्लाह पर डाल दें इस मामले को, नाम लेके आपने क्या कर देना है। बाज लोग तो खुद क्या हुआ कि वो इस तरह से रास्तों में गए और दिस एंड दैट। तो ना किसी को कंडेम कीजिए, ना किसी को अप्रिशिएट कीजिए, अल्लाह ताला के साथ रहे। और शहीद का रिस्क मुनकते नहीं होता। आम बंदा जब मरता है ना, तो हदीस में आता है कि उसकी मौत से थोड़ा अरसा पहले ही कुछ फरिश्ते उसके पास आके आपस में बातें शुरू कर देते हैं। एक कहता है कि जो इसने खाना था खा चुका, दूसरा कहता है जो पीना था पी चुका, बीबी जिंदा, अब ये क्या खाएगा, क्या पिएगा, किधर चलेगा। ले इतने में फिर मलकुल मौत आते हैं। लेकिन शहीद का रिस्क कायम रहता है, लेकिन सिर्फ उसका आप कह लीजिए कि मेन्यू कार्ड बदल जाता है। दुनिया में तो दाल साग सब्जी खाता था, और वहां जाके पता नहीं क्या कुछ खा रहा होगा। कभी खौफजदा ना करें अल्लाह के रास्ते में लड़ने से। मुसलमान माएं, ये हम नहीं कहते कि आज के दौर में फितना बनाने के लिए बच्चों से ये बातें करें, लेकिन ये दर्द पैदा कर दें, और ये दर्द आज के दौर में दीन को सर्व करने से शुरू होगा। आप अपने बच्चों को अगर फजर के लिए भी उठाते हैं ना, तो साथ ही ये कह के उठाया करें कि बेटा अच्छे मुस्लिम्स जो होते हैं वो फजर पे उठते हैं, तो फिर दूसरे लोग उनको नुकसान नहीं देते। यानी अब ये आपकी अपनी अक्लमंदी है कि आप बच्चों के मासूम जहनों के मुताबिक कैसे बातें करती हैं। अदरवाइज ये है कि आप देखेंगे कि बच्चे बहुत जल्दी बात को लेते हैं। एक आखिरी बात कि यस्तबशिरून की तकरार क्यों है? आपने देखा दो दफा लफ्ज है ना, यस्तबशिरून, तो अल्लाह ताला इसके अंदर शिद्दत की बात करते हैं कि ये कभी ना सोचो कि जो लोग अल्लाह के रास्ते में काम आए वो खसारे में होंगे, ये कभी भी नहीं हो सकता, बल्कि अल्लाह ताला उनको हमेशा फायदा देगा। अब चलते हैं आयत नंबर पे, माइल कर देती हैं, वाकया आपके सामने पहले रख देती हूँ ताकि बात ज्यादा वाजे हो जाए। जितनी बातें आगे आ रही हैं इसके बारे में दो मुख्तलिफ वाकयात हमें मिलते हैं। पहला बता देती हूँ, जब मुसलमान वक्ती तौर पे जरा कमजोर पड़े उहद के मैदान में, और मक्का वाले जो आए थे दुश्मन वो चले गए वापस, थोड़ी दूर गए तो अबू सुफियान जो थे उनके दिल में ख्याल आया, ये तुमने क्या किया? एक बहुत बड़ा चांस था कि मुसलमानों को तबाह कर देते, जो बात हम पीछे दो दफा दो कर चुके हैं पिछले सबक में। अबू सुफियान के दिल में ये ख्याल आ गया कि हमने तो एक बहुत गोल्डन अपॉर्चुनिटी लूज कर दी। चलो कोई बात नहीं, हमरा उल असद एक जगह है मदीना से 7-8 मील के फासले पे, वहां जाके उसने पड़ाव डाला, रुका और तैयारी और मुसलमानों पे हमला कर देते हैं ताकि जो पहले काम नहीं कर सके वो कर लेते हैं। ठीक है, इधर नबी सल्लल्लाहु अलैहि वसल्लम के भी दिल में बिल्कुल यही ख्याल अल्लाह ने डाल दिया कि ऐसा ना हो कि दुश्मन वापस आ जाए। खैर, उहद का खत्म हुआ मामला, लोग घर गए, घर घर में कोहराम मचा हुआ, कोई घर ऐसा नहीं होगा जिधर कोई शहीद ना हो, जख्मों से चूर। जंग कोई ऐसी थोड़ी, आप पिकनिक से आते हैं तो जिस्म टूटा होता है, आप वॉक करके आते हैं, आप समंदर से होके आते हैं, आप 2 दिन तक बिस्तर से उठने को दिल ही नहीं करता, कहां ये इतनी असाबी जंगे और जिस्मानी मशक्कत सहते थे। गर्म खाने तो कोई नहीं था तैयार करके भेज रहा उहद के मैदान में, जो दाल सब्जी साग वहां होगा खा लेते होंगे बेचारे। इतने चूर थे कि सहाबा को अल्लाह के नबी ने एक ऑर्डर भेजा कि जो लोग उहद में गए थे दोबारा तैयारी करें और हम दुश्मन का बीच में ले लीजिए इसको अपने ऊपर कि हम जाके पीछा करेंगे। बस कहते हैं इस वाक्य के 21 में जिक्र इसका। एक दूसरा वाक्य भी है, फिर इसको हम आयतों के साथ लेंगे तो बात ज्यादा क्लियर होगी। बस कहते हैं कि ये वाक्य फौरन नहीं बल्कि अगले साल बदर के मौके के बाद उहद हुई, तो कहा बहुत के बाद फिर एक दूसरी बदर होगी, तो उसके एक साल बाद दोबारा अबू सुफियान आए और उन्होंने मुसलमानों को डराने की कोशिश की। अल्लाह का करना देखिए कि जब वो लोग مسلمانوں کے اوپر حملے کی تیاریاں کر رہے تھے، اللہ تعالیٰ نے خود ان کفار کے دلوں پہ مسلمانوں کا رعب ڈال دیا، ہمت ٹوٹ گئی، آپس میں ذرا پھوٹ پڑنے لگی. ابو سفیان نے کیا کیا، ایک شخص جو دوسری طرف سے آ رہے تھے مدینہ جانے کے لیے، ان کو ہائر کیا، کچھ رشوت دی اور کہا کہ بس جا کے مدینہ میں اتنی خبر دے دو کہ ابو سفیان بہت بڑا قافلہ لے کر آ رہے ہیں. مقصد کیا تھا؟ کہ مسلمانوں کا مورال ڈاؤن ہو اور مسلمان خوف زدہ ہو کہ پتہ نہیں کون سی ون سائیڈڈ قسم کی شرطیں مان لیں گے. لیکن ہوا کیا، آئیے دیکھتے ہیں اب آیتوں کو پڑھ کے. آیت 172، الَّذِينَ اسْتَجَابُوا لِلَّهِ وَالرَّسُولِ مِن بَعْدِ مَا أَصَابَهُمُ الْقَرْحُ، جن لوگوں نے لبیک کہی اللہ اور اس کے رسول کی پکار پر اس کے بعد کہ ان کو چرکا لگ چکا تھا. پہلے دعا کرے یا اللہ زینہ میں ہم آ جائیں، فوراً لبیک کہہ دی کہ جب ان کو کہا گیا کہ چلو ابھی تو ایک اور میدان ہے، ابھی تو ایک اور جنگ ہو رہی ہے، تو یہ نہیں کہا ہائے ابھی سے یہ ہوگا وہ ہوگا، بلکہ فوراً چل پڑے اللہ اور اس کے رسول کی پکار پہ لبیک کہتے ہوئے. یہ کون کرے گا جو حی علی الصلاح اور حی علی الفلاح کی پکار پہ لبیک کہے گا؟ الصلاۃ خیر من النوم، الصلاۃ خیر من النوم پہ جو لبیک کہے گا، سچ کے جھوٹ. اور جو مسلمان خود اور ان کے بچے ہر فجر کے اوپر اس پکار پہ کہتے ہیں سوری وی آر ناٹ اویلیبل، سوری وی آر ناٹ اویلیبل، وی وانٹ ٹو سلیپ، کیا ایسی کال آئے گی تو وہ مانیں گے؟ اپنے مردوں اور اپنے بچوں سے اگر میں اور آپ اس طرح سے یہ واقعہ شیئر کریں، اب یہ نہیں کہ جاتی سر پہ سوار ہو جائیں ان کے، واللہ ہی ایسے نہ کیا کریں، انسان کی طبیعت کا لحاظ رکھیں. لیکن یہ وہ چیزیں ہیں کہ جو واقعی دل کھول دیتی ہیں کہ قبولیت کا مزاج پیدا کرنے کے لیے پہلے اللہ اور رسول کا تعارف تو دیں، پہلے مائیں بچوں کو اللہ اور کی زندگی سناتی تھی. ابھی اگر آپ یہ کام نہیں کر چکے تو پہلے یہ شروع کیجئے، باقی کاموں کو پینڈنگ پہ رکھیں. اللہ کی محبت، روز ایک واقعہ ایسا، اللہ کے ایک نام پہ غور، روز رسول کے کوئی ایک طریقے پہ غور. اتنی پیاری پیاری کتابیں اب ہیں بچوں کے لیے، واقعات ہیں انگلش میں اردو میں، ان سے پڑھائیے، مت ضائع کریں اپنے بچوں کو. ہر وقت اچھلا کودی اور کارٹون دکھا دیں، گھروں میں کیا ہوتا ہے موسٹلی، کبھی ٹی وی پہ بیٹھے ہیں، کبھی کمپیوٹر پہ بیٹھے ہیں، کبھی اچھل رہے ہیں، کبھی جا رہے ہیں، کھا رہے ہیں، پی رہے ہیں. بچوں کو ایک ایک منٹ استعمال کرنا سکھائیں. ہم اپنے بچوں کا وقت جیسے ضائع کرتے ہیں، ایسے بڑے ہو کے ہم اپنا بھی کرتے ہیں. بچے کو گول دے، اچھا یہاں سے گھر سے نکل رہے ہو نا، گاڑی میں بیٹھے، وہاں 10 منٹ میں بنیں گے، ان 10 منٹ میں آپ کیا کریں گے؟ کوئی گیم، کوئی ایسی کوئز، کوئی چھوٹی چھوٹی چیزیں دیا کرے کہ ان کا ذہن فارغ رہنا سیکھے ہی نا. ہم سوچتے ہیں بچوں نے کیا کرنا، یہ تو کھیلیں گے. کھیل کا بھی وقت ہے، کھانے کا بھی وقت ہے، سونے کا بھی وقت ہے. آپ دیکھیں گے کہ اس طرح ٹرم ہوں گے انشاءاللہ کہ یہ پھر بڑے ہو کے اس چیز کا خیال رکھیں گے. بہرحال اللہ کہتے ہیں انہوں نے قبول کر لیا، جبکہ ان کو چوٹ لگ چکی تھی، اور چوٹ بھی کوئی چھوٹی نہیں لگی تھی، بہت بڑی چوٹ تھی. آپ دیکھیے موت والے گھر سے ہو کے آئے تو انسان کا تو کئی دن تک اپنا دل ٹھیک نہیں ہوتا، کئی دن بستر پہ لیٹو تو مرنے والا یاد آتا ہے. لیکن اللہ تعالیٰ کہتے ہیں کہ اس جذباتی لمحے میں بھی ان لوگوں نے کیا کیا، قبول کر لیا اللہ اور اس کے رسول کی دعوت کو. اللہ ہمیں اس کی توفیق دے. کیا ہوا ان کو؟ للذین احسنوا منہم واتقوا اجر عظیم، ان میں سے جو بھی محسنین اور متقین ہیں ان کے لیے بہت بڑا اجر ہے. آپ بتائیے کیا پھر اللہ تعالیٰ ان کی قدر نہیں کرے گا؟ بہت کرے گا. اللہ کی ذات قدر کرنے والی ہے. اس نے ان کی قدر کیسے کی کہ ان کا تذکرہ قرآن پاک میں پیش کر دیا. ہوا کیا تھا پریکٹیکلی؟ آیت 173 کو دیکھتے ہیں. الذین قال لهم الناس، یہ وہ لوگ ہیں جن سے لوگوں نے کہا، ان الناس قد جمعوا، بے شک تمہارے خلاف لوگ جمع ہو گئے ہیں. لکھیے گا ذرا یہاں ضمائر لکھیے گا، الذین وہ لوگ، یہ کون ہے؟ صحابہ کرام جنہوں نے دعوت کو قبول کی، استجاب لی ربہم. قال لہم الناس، ان سے کہا لوگوں نے، یہ جو دوسرا ہے نا ناس، یعنی الذین کے بعد جو پہلا ناس ہے، یہ ہے نعیم بن मसूद, ये वो शख्स है जिसको पैसे देकर अबू सुफियान ने खरीद लिया था कि जाके मदीना में खबर फैला दो कि बहुत बड़ा काफिला आ रहा है, और उसका करने का मकसद क्या था कि लोगों की हिम्मत टूटे। इन्नन नासा, तो अगला नास क्या है, अबू सुफियान का बड़ा लश्कर। दोहरा देती हूँ, अल्लज़ीना से इनके साथ ये मामला हुआ, कहा उनसे किन्होंने अन्नास, पहला अन्नास जो है ये वो शख्स है नोहिम जो खबर लेकर आया, और इन नास वाला जो नास है इससे मुराद अबू सुफियान का काफिला है, जमा हुए तुम्हारे खिलाफ पस तुम उनसे डरो, लेकिन नतीजा तो बिल्कुल ही ऑपोजिट निकला, फजादहुम ईमाना, तो इस बात ने तो इनके ईमान में और इजाफा कर दिया, ना डरे ना दबके ना परेशान, बल्कि क्या कहा, वकालू हस्बुनल्लाहु व नेमल वकील, और उन्होंने कहा कि अल्लाह हमारे लिए काफी है और वो ही बेहतरीन कारसाज है। इनका सहारा, सबसे अच्छा सहारा, बेखौफ होकर लड़े, यानी ऐसे वक्तों में हस्बुनल्लाहु व नेमल वकील किसकी जुबान पर आया, जिसका दिल ताला ने खैर और आफियत का मामला किया था। मिला क्या, इंजाम क्या हुआ इस वाक्य का, आयत 174, फनकलबू बिनेमत मिन अल्लाह की वफद, बस वो लौटे अल्लाह की नेमत और इसके फजल के साथ, लम यमसस हुम सून, इनको किसी किस्म का जरर ना पहुंचा, एक चीज, फिर अगली, वत्तबऊ रिदवान अल्लाह, और उन्होंने तो अल्लाह की रजा की पैरवी की, यानी अल्लाह का प्लेयर लेकर आए, अल्लाह उनसे प्लीज्ड हो गया, वल्लाह हुजू फजले नजीम, और यकीनन अल्लाह ताला बड़े फजल का मालिक है। और बाकी रह गया ये खौफ जो दिलाया गया, वो क्या था, आयत 175, इन्नमा ज़ालिकुमुश शैतान, ए मुसलमानों ये तो शैतान है, कौन, युखव्विफु औलियाअहू, जो तुम्हें अपने साथियों से डराता है, ये शैतानी साजिशें हैं कि बहुत बड़ा काफिला तो डूब गया टूट गया, ये शैतानी बातें होती हैं कि जो मुसलमानों के हौसले तोड़ती हैं। तुम क्या करो, फला तखाफूहुम वखाफूनी, और तुम इनसे ना डरो और मुझसे डरो, इन कुंतुम मुमिनीन, अगर तुम मोमिन हो, तुम्हारा ईमान अगर जिंदा है ना, सेहतमंद ईमान है, तो फिर तो तुम ऐसी बातों के जवाब में एक ही जुमला बोल दो कि हस्बुनल्लाहु व नेमल वकील, हमें कोई हथियार नहीं चाहिए, अपने पास रखिए, अगर आपने इस कीमत पे देने हैं कि हम आपकी शर्तों को माने, वन साइडेड, और अगर आप इस तरह की पॉलिसीज बनाना चाहते हैं कि हम अपने इस्लाम पे रहते हुए मुसलमान न लगे, तो हमें बिल्कुल नहीं चाहिए, आप अपने पास रखें, हमें हमारा रब काफी है। जब मुसलमानों के अंदर किस्म की तड़प, पांव कांपते हैं, ऐसे मुसलमानों का मुकाबला तारीख को पढ़ के देख लीजिए, कभी कुफार नहीं कर सके जिनको हसबुन अल्लाह पे इतना यकीन था। हमारा हाल है, हम 1,000 दफा भी हसबुन अल्लाह की तस्बीह पढ़ लेते हैं और अंदर से हमारा दिल कांप रहा होता है, लरज रहे होते हैं। किस तरह अल्लाह ताला ने इस मंजर को हम सबके सामने पेश कर दिया कि सच्चा ईमान तो ये है। मुझे तो ऐसे लगता है कि ये आयात जो ना ये कायम है, बिल्कुल ऐसे ही है, सिर्फ एक मेरा थॉट प्रोसेस है, गलत भी हो सकता है। हम अपने घर में अपने जोम में बहुत अच्छी तैयारी कर लेते हैं, मसलन शादी पे जाना है, आपने काचा जोड़ तोड़ करके ये रखा है, ये लिया दिया, इसको सी सिला लेते हैं, बड़ा अच्छा सूट बना लिया आपने अपने हिसाब में कर लिया, जब आप वहां पहुंचे तो आप तो एक से एक लोगों के काम देख, आप कहते हैं मेरा तो कुछ तब रिवाज भी नहीं, इसका तो फैशन भी नहीं, आप जरा सुने तो जी अपने मुल्कों से बातें लोगों से, वो आपको बता देंगे ये चल रहा है कि नहीं चल रहा, अलग के कपड़े खड़े ही होते हैं हमेशा, चलते कोई नहीं है, लेकिन कहते अब ये चीज नहीं चल रही, तो भाई नहीं भी नहीं चलती, मेरे तो हमेशा खड़े रहते हैं कपड़े, मेरे तो खुद कभी नहीं चले, लेकिन लोगों के हाल है, बड़े शौक से आप कोई चीज संभाल के रखी होती है, जाएंगे तो सिला लेंगे, तो ये सिलाएंगे आप, तौबा करें, ये तो आज मसियां भी नहीं पहनती, यकीन करें, चले मान लिया, आप अपने जोम में बहुत अच्छे कपड़े लेके बैठे हुए थे, जब मार्केट में गए, लोगों में गए, तो आपको अपना खराब लगा। इस वक्त इन आयतों को पढ़ते हुए वल्लाह ही मुझे ऐसे ही लग रहा है कि हम तो अपना ईमान बड़ा सजा सजाया और कीमती समझते हैं, लेकिन सहाबा के ईमान के सामने हमारा ईमान पुराना है। अल्लाह के नबी की हदीस का खुलासा है कि लोगों, ईमान भी दिलों में ऐसे पुराना हो जाता है जैसे कपड़ों के चिथड़े हो जाते हैं। ये पुराना ईमान ही तो है जो हमें अल्लाह के रास्तों में निकलने नहीं दे रहा। चेहरे पे खुशी कोई नहीं, रोए हुए दुखी, अल्लाह के दीन को सब भी करेंगे तो दुखी, फायदा लेंगे दुखी, परेशान दुखी, खराब, क्या हो गया जी, बस दीन वाले जो हो गए अब तो खुशी का नाम ही नहीं जिंदगी में, परेशान परेशान, क्योंकि नेक नेक नेक, तकवा में बढ़ते जाओ, परेशानियों में बढ़ते जाओ। खबरदार मुस्कुराए, खबरदार स्माइल दिया किसी को, तौबा करो क्योंकि तुम नेक हो गए हो, गलत बात है। यस्तबशिरून बिनेमत मिन अल्लाह फरहीन बिमा आताहुमुल्लाह। याद रखिए ये कैफियत ईमान का दुनिया में नक्द सौदा है। नबी सल्लम से ज्यादा चीयरफुल कोई नहीं था। बच्चों में आते तो ऐसे लगते बच्चे हैं, बड़ों में आते तो बड़े, फारसी वालों में जाते तो फारसी बोलने की कोशिशें करते, बाजार में जाते तो बाजार वालों के साथ खड़े होते। एक दफा एक शख्स, नाम मुझे इस वक्त ज़हन में नहीं है, हबशी गुलाम था, नाम पता है लेकिन इस वक्त पीछे से पकड़ के ना उस हबशी गुलाम को पकड़ा और ऊंचा किया और आवाज लगाई, लोगों तुम में से कोई है जो इस गुलाम को मुझसे खरीदे। उसका नाम जाजान या कुछ इस, अब मेरे जहन में तो मैं थोड़ा सा कंफ्यूजन फील कर रही हूँ, उसका कोई नाम था। तो कहने लगा तुम में से कोई है जो इसको खरीदे। तो वो सहाबी जो थे सिया भी थे और जहरा अजनबी भी थे, कहने के अल्लाह के नबी मुझे कौन खरीदेगा, गुलाम काला हबशी बचंग, दौलत नहीं कुछ नहीं। तो उस पर अल्लाह के नबी ने बड़ी प्यारी रिवायत, लंबी रिवायत है लेकिन उसका खुलासा, उनको कहा तुम्हें क्या पता तुम्हें अल्लाह ने जन्नत में क्या कुछ देना है। कहा अल्लाह के नबी मैं जन्नत में जाऊंगा। कहा हाँ हाँ तुम जन्नत में जाओगे। कहा अल्लाह के नबी मेरी आंखें वो कुछ देखेंगी जो आपकी आंखें देखेंगी। तो आपने कहा हाँ, मैं कसम खाता हूं कि तुम्हारी आंखें वो कुछ देखेंगी जो मेरी देखेंगी। तो सहाबी रोने लगा, चीज को खरीद उनको बेचना चाहा क्योंकि उस दौर में गुलाम बिकते थे। तो क्या एक आज दीनदार ऐसा करता देख सकता है? आप लोग कहेंगे ये इनका तो दीन ही गिर गया, ये हंस रहे थे, ये मुस्कुरा रहे थे, बिल्कुल आर्टिफिशियल ईमान के पीछे भागने की कोशिशें करते हैं बाज लोग, सारे नहीं। सच्चा ईमान खुशी आपको देता है अंदर से, उसको बाहर के प्रोटोकॉल की जरूरत कोई नहीं होती, फन सेलिब्रेशन दिस एंड दैट, उसके लिए हर दिन फन है, हर खुशी अपनी जाती जिंदगी उसकी बड़ी खूबसूरत होती है। इसलिए सहाबा कराम की ये बातें पढ़ते हुए हम सबको अपना जायजा लेने की जरूरत है। अल्लाह काफी है मुझे, हम कहते नहीं लोग काफी हैं, हाय शोहर देखती हूँ कुछ करते हैं कि नहीं, पता नहीं अब मेरे ससुराल वालों का इस पर क्या रिएक्शन होता है, पता नहीं अब बच्चों का भी क्या मिजाज बनता है, जरा पूछती हूँ बच्चों मैं चली जाऊं, एक और जंग हो रही है। और आप देखिए राइट अवे, ये जो पहली बात है ना, बिम्बादे मिम्बादी क्या है आयत के, मिम्बादी मास बहुल कर पड़ी और सहाबा चल पड़े। अच्छा नबी सल्लम की शर्त देखिए, का सिर्फ वो लोग निकलेंगे हमर और असद के लिए जो उहद में गए थे। हम होते कहते नहीं टेक योर रेस्ट प्लीज गो अहेड, जाओ सो जाओ सो जाओ, वो दूसरी पार्टी को ले जाते हैं। तो लीडर चलो उनकी तो खैर है, वो तो चाहते ही होते हैं, हम फॉरन टर्न्स लेने पे आ जाते हैं, इसने ये कर लिया था तब हम दूसरा करते हैं। कहा नहीं वही जाओगे जो वहां गए थे। क्या ईमान है और क्या इम्तिहान है इश्क के, और क्या अल्लाह के रास्ते में ये सब कुछ होता है, ये तो बंदा सोच भी नहीं सकता। और सहाबा इसको अपॉर्चुनिटी समझते थे, लाइबिलिटी नहीं समझते थे, कहते थे अल्लाह के नबी वन मोर अपॉर्चुनिटी टू अर्न। ऐसे जैसे कारोबारी शख्स है ना, तो उसको कोई अंदर से सौदा पता चल जाए कि ये चीज मार्केट में सस्ती होके आई हुई है, तो ये तो नहीं कहेगा लो रात 11 बजे आके थक के सोया हूं और अब जुमे को भी सुबह उठ के चल पड़ू। वो कहेगा थैंक यू फॉर सेटिंग में, नो शुक्रिया चाहता है, पीछे नहीं होता। ये है असल ईमान जो इताअत में झलकता है, जो अपने नफ्स के तकाजों से ऊपर उठकर जीते हैं। और ये इताअत तब होती है जब मकसद प्यारा होता है। दुश्मन से बचना हो तो दिफा अजीज होता है। ये तो नहीं है कि सहाबा से हर वक्त अल्लाह के नबी यही तकाजे करते हो, ये तो कभी कभी होता था। और सहाबा ने कभी नहीं कहा अल्लाह के नबी क्या मुश्किल में डाल दिया आपने, हर वक्त जंगे करवाते हैं, हर वक्त मुश्किल में, वो तो हर वक्त थैंक यू लेटर ही भेजते होंगे कि हमें आपने एक और मौका दिया। एक मनहज था, एक सोच थी, इसलिए लाइक माइंडेड लोग ही काम कर सकते हैं साथ, उनको मकसद प्यारा होता है। देखिए बाहर से टूटे हुए थे, जख्म थे, चोटें पड़ी थी, लेकिन हौसले नहीं टूटे, इसीलिए लिल्लज़ीन अजर अजीम। दो खूबियां इनकी इधर जिक्र है, अहसन अमल और तकवा। अहसन अमल के एक्सीलेंसी के दर्जे पे काम को करना, और तकवा क्या है, सिर्फ और सिर्फ अल्लाह के लिए करना, अल्लाह का खौफ, उसकी मोहब्बत, उसकी रजा को पाने का एहसास। इतना बड़ा एहसास होता है कि दो आलम से करती है बेगाना दिल को। अजब चीज है लज्जत आशनाई। कल तक ये लोग जख्मी थे, दूसरों से सहारे ले लेके चल के घर पहुंचे, और आज नबी के साथ चलने क्या भागने दौड़ने के लिए तैयार हैं। ये ईमान की बैसाखियां होती हैं। ईमान बंदे को चलाता है, भगाता है, दौड़ाता है, होश ही नहीं आती। किसी की बात याद आ गई कि कल तक तो मैं चल ही नहीं सकती थी, तब अभी नहीं याद आया कि मुझे दर्द थी। ईमान जोश, इसलिए इसको पैदा करने की जरूरत है। थोड़ी सी बात हस्बुन अल्लाह पे कर लेते हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये बेहतरीन कलिमा है। हजरत इब्राहिम अलैहिस्सलाम को जब नमरूद की आग में डाला गया तो आप भी नहीं डरे, और उस वक्त आपने भी यही पढ़ा था, हस्बुन अल्लाह व नेमल वकील। फरमाया कि हर खाइफ, खाइफ कहते हैं खौफजदा, कोई भी खौफ हो आपको, इंसानों का, चोरों का, जिन्नों का, भूतों का, किसी का, तो कहा कि हर खाइफ के लिए अमान है हस्बुन अल्लाह में। तबरानी की रिवायत है कि जब किसी चीज से खौफ हो और इंसान ये कलिमा पढ़े तो अल्लाह ताला इस खौफ से निजात देता है। हजरत आयशा रज़ी अल्लाह ताला अन्हा फरमाती हैं कि जब अल्लाह के नबी सल्लम को कोई गम होता था तो बार बार ये कलिमा पढ़ते थे। अच्छा मजे की बात, दे भी आएंगे नहीं, लेकिन फन कलबू भी नेमत मिन अल्लाह, ये बड़ा बड़ा ही सेंटिमेंटल सा पॉइंट है। निकले थे जंग के लिए, राइट, लेकिन आए सलामती और आफियत के साथ, और फजल क्या, कहते हैं कि अबू सुफियान को जब खबर मिली कि मुसलमान तो आ रहे हैं तो वो भाग गए दुश्मनों अपने साथियों को लेकर कि हम इनका सामना नहीं कर सकते। लेकिन वहां मुसलमानों को एक तिजारती काफिला मिल गया और बहुत सारा माल मुसलमानों के हाथ में आ गया। ये किसी को समझ आ गई ना बात, तो बस फिर तो दुनिया में भी जीना खुशगवार और आखिरत में भी, कि आप एक दफा अल्लाह के रास्ते में सब कुछ लुटाने के लिए तैयार हो जाएं, अल्लाह आपसे कुछ भी नहीं लेगा। अल्लाह को जरूरत है हम जैसे के, हमारी चीजें लेनी है अल्लाह ने बची खुची, उसके पास तो माफिस समावाति व माफिल अर्थ। देखिए जब तक हम जल्ला जान दिलवा देता, अल्लाह कहता लो फिर इसकी जान पकड़ो, इसको डालो इसको सूली पे, एक दफा पेश करने को तैयार हो जाए कि अल्लाह ये है मेरे पास, तो देखिए फिर अल्लाह उसमें कितनी बरकतें डाल देता है। अभी मैंने वहां पाकिस्तान में थी तो वहां एक सिस्टर है, बड़ी प्यारी साथी है हमारी, पुराना ताल्लुक है, तो दर्स में थे तो वो अपना वाक्य सुना रही थी कि एक मौके पे किसी फंस मुश्किल में थी या क्या थी, तो कहती मेरी नजर पड़ी अपनी बाजुओं पे तो मैंने चूड़ियां पहनी थी, मैंने कहा अल्लाह मुझे इस मुश्किल से निकाल दे, मैं ये चूड़ियां तेरे रास्ते में दे दूंगी। खैर फिर क्या हुआ, अपनी बात उन्होंने पूरी कर दी, बेच बाज के उसको दे दिया कहीं भी वहा। कहती अभी एक साल नहीं गुजरा, यानी कुछ महीने गुजरे, तो मेरे शौहर एक दिन घर आए तो मुझे कहते थे यार हो जाओ तुमने कहीं जाना है, मैंने कहा किधर जा, कहती मैं पूछती नहीं होती मियाँ, जब कहते हैं चलना चल पड़ती, जिधर जाएंगे ले जाएंगे उधर पता लग जाएगा कहाँ जाना है, पहले क्यों पूछू। कहती उन्होंने सुनार की दुकान पे गाड़ी खड़ी कर दी, पास पड़ के गुजरा था तो मुझे एक चूड़ियां बड़ी पसंद आई हैं और मैं देख रहा हूँ कि तुम्हारे हाथ खाली हैं तो कुछ ले लो। कहती मैं तो परेशान हो गई, मैंने उसी वक्त अल्लाह से कहा कि ये क्या होने लगा है। खैर किस्सा मुख्सर, कहती मैं अंदर आई तो इनके मियाँ कहते हैं कि वो डिजाइन किधर है भाई जो कल मैंने निकाला था। कहती बाजी वही डिजाइन जो मैंने आज से कुछ महीने पहले 12 चूड़ियां दी थी, वो डिजाइन वहां रखा हुआ। कहती मेरे तो आंसू निकल गए। मैं उधर से उठी, मियाँ को से आंखें छुपा के जाके मैंने कोने में जाके अपने आंसू साफ किए। मैंने कहा अल्लाह ये क्या, मैंने तो नहीं लेनी, मैंने कोई लेने के लिए थोड़ी दी थी, मैंने तो आगे जाके लेनी है। खैर मियाँ को टाला टूला के अच्छा मुझे जरा सोचने दो, मैं और भी कुछ देख लूं। कहती घर आके मैं बड़ा रोई कि अल्लाह तू मेरी कबूल नहीं कर रहा, मैंने तुझे इसलिए थोड़ी दी थी कि तू मुझे दुनिया में वापस दे दे, तो मैंने नहीं लेनी, तू मेरे मियाँ के दिल में डाल दे। कहती मैं सोई तो मुझे ख्वाब में अल्लाह ताला ने कुछ इस ख्वाब भी सुनाया उन्होंने मुझे, लेकिन ख्वाब का मामला जरा सीरियस होता है, मैं नहीं सुनाती, लेकिन उसमें बिल्कुल अलग ही वो चूड़ियां वहां जिस मकसद में उन्होंने दी थी वो अल्लाह ने कबूल की, और उससे बड़ी खैर की नहर पर फूल गई। कहती फिर शोहर के दिल में जब बात आ जाए तो फिर वो होती है। कहती बाजी वही चूड़ियां मैंने 12 दी थी एक एक तोले की, तो मेरे शोहर ने 18 चूड़ियां मुझे डेढ़ डेढ़ तोले की दिलवा दी। फन का लगू भी नेमत मिनल्लाही, अल्लाह की कसम ये अल्लाह के वादे सच्चे हैं। लेकिन वही बात है कि वला किन अक्सर अन्नास ला यालमून। अब हम पहले सोच लें कि चलो आज 12 तोले देते हैं तो एक ने एक साल में 18 मिलेगी, तो कोई नहीं मिलना, ये नुकसान ना कीजिएगा, कोई जज्बात में आके ना दे प्लीज। लेकिन याद रखिए एक दफा आप अल्लाह पे नजरें लगा के देखें, उसके पास इतना है कि आप संभालते हुए नहीं थक जाएंगे, लेकिन वो आपको देते हुए नहीं थकता। ये ईमान की बातें हैं, सौदे की बातें हैं। अल्लाह ताला से दुआ करें कि बस सहाबा वाला ईमान हमें मिल जाए। ऐसे गिरोह से तब्दीलियां आती हैं। अल्लाह को ना मेरे आपके सोने चांदी की जरूरत है, पत्थर है कुछ भी नहीं है, ये अल्लाह को सिर्फ वो जज्बे चाहिए, वो चीजें चाहिए कि जिसके साथ एक बंदा अपने आप को अल्लाह के मैदान में पेश कर सके। और जब एक बंदा अल्लाह ताला के रास्ते में निकल पड़ता है ना, वल्लाह ही फिर उसको होश नहीं रहती, इस तरह से बेखतर कूदता है कि उसको अपनी किसी चीज के बारे में ये गम ही नहीं आता कि अंदेशा ना हो जाए कि पता नहीं उस वक्त मेरे साथ क्या होने वाला है। क्योंकि जब आप कुछ लेने क्या नहीं देता, कल मैं अपनी ईमेल चेक कर रही थी, ये देखिए ऐसे ही अचानक ही कोई ना कोई चीजें आ जाती हैं, तो हमारी जो नॉर्वे की साथी हैं इंचार्ज, तो उनका ईमेल यही था, ये मैसेज है, मैंने आपके सामने खोला कि बल्कि मैसेज भी दिखाई दो, गोल्ड सदका फॉर ऐनुल जारिया फ्रॉम स्टूडेंट का नाम है, वो मैं नहीं पढ़ती क्योंकि उनका अजर अल्लाह पे है। यानी कोई तंद ना ताना जिसको आप कहें, तो ये कल आपके स्कूल के लिए नई डोनेशन आई है, ये एक स्टूडेंट ने दी है। अब अल्लाह ने कल के सब वक्त में उनको क्या लगा कि उन्होंने सेट, और ये लोग देते ही रहते अपने। अब ये आपको पता है कि उनके दिल में आपके लिए ही आया है, लेकिन उनका दिल कह रहा है कि वो अपना हिस्सा डाले, क्योंकि फन खलकु बिनेमत मिन अल्लाह, कोई पैसे भेज देता है कोई कुछ, उनको यकीन है कि ये काम होना है और हमारा ये पैसा जाया नहीं जाना। तो ये चीजें किसी के कहने सुनने से नहीं होती, ये सिर्फ और सिर्फ यकीन के सौदे हैं। आप पहले से शर्तों शर्तें बांध के अगर ये काम करेंगे ना, कभी नहीं होगा, नेवर। इसलिए अल्लाह से वो यकीन और ईमान मांगे कि जो हकीकत में हमें आखिरत के मैदान में खड़ा कर दे। ये जो कहते हैं ना खोया खुजरे लगा रहा होता है, सोच उधर की लगी हुई है, फिक्र उधर की लगी हुई है, तो फन कलबु बिनेमत मिन अल्लाह, पता नहीं अल्लाह ने इनके क्या कदर करनी है। मैंने इसके जवाब में दो जुमले लिख के भेजे, मैंने एक तो जाहिर है कि सुन्नत है, दुआ दी जाती है जब भी कोई अल्लाह के रास्ते में दे, मैंने उन्हें कहा कि मैनी कैन बाय दिस गोल्ड, क्योंकि इतना खूबसूरत डिजाइन है कोई भी ले लेगा, लेकिन नो वन कैन बाय देयर इमोशंस। जिन जज्बों से ये साथी देते हैं ना, ये जज्बे कोई नहीं खरीद सकता और इसकी कोई कीमत भी नहीं है। अदरवाइज आप देख लीजिए कि देने वाले तो दे के अल्लाह रखते हैं, और जिम्मेदारी कितनी पड़ जाती है हम लोगों के ऊपर। तो मुझे इस चीज से कभी डर नहीं लगा कि सोने की कीमत क्या थी अंदर क्या, क्योंकि हम तो कह के लोगों को देते हैं, लेकिन इसकी बड़ी डर होता है कि अल्लाह जिस जिस सच्चे जज्बे से लोग दे देते हैं हम उसकी कदर कर सकें। सोना क्या, वो कड़ी बड़ी बात है, सबके पास होता है, लेकिन जज्बे सबके पास नहीं होते। सब कुछ दिया लेकिन अल्लाह ने कुछ नहीं लिया, कोई तीर नहीं चला, कोई तलवार नहीं चली, जंग ही नहीं हुई, दुश्मन तो भाग गया। और मुसलमान फन कलबू बिनेमत मिन अल्लाह व फदल व रिदवान, तीन चार चीजें आप अब खुद गिना करें। मैं बीच में जब वो 1 2 3 कराती हूँ ना, तो टाइम भी लगता है, और अब मुझे लगता है कि आप खुद भी कर सकते हैं। پانچ پارے کے قریب پہنچ رہے ہیں ماشاءاللہ. تو جب اللہ کے رستوں میں آئے تو کچھ نہیں جاتا, سب واپس مل جاتا ہے. یہ اللہ سبحانہ تعالیٰ کی شان ہوتی ہے کہ وہ بندے سے قبول کر لے. بس یہ دعا کرے کہ اللہ تعالیٰ ہمیں توفیق دے دے, دیٹس اٹ. اس کو کوئی پرواہ نہیں ہے کہ اس کے پاس کیا ہے, کچھ ہے. اور اس طرح سے قیامت تک کے لیے یہ آیتیں ہم سب کے لیے سنگ میل بن گئی کہ عام حالات کی نیکیاں بھی نیکیاں ہیں لیکن مشکل حالات کی نیکی قابل قبول ہے. ان کا ذکر کیوں آیا؟ کیونکہ یہ ایڈورس کنڈیشنز تھی. جس دن آپ بیمار ہیں نا, اس دن آ کے دیکھیں ذرا, وقت آپ کے اسکیڈول میں کچھ فٹ ہی نہیں ہو رہا, ذرا اللہ کے لیے کر کے تو دیکھیں پھر کیا ہوتا ہے. برکت بھی اس کی, وقت بھی اس کا, صحت بھی اس کی, مال بھی اس کا, صلاحیتیں آپ کی بڑھا دے گا. جو چیز چار دفعہ پڑھنے سے یاد نہیں ہوتی تھی, اللہ آپ کو دو دفعہ پڑھنے سے یاد دلا دے گا. بے خطر مت سوچا کریں اس کے بارے میں کہ یہ نہ کیا وہ نہ کیا, دس اینڈ دیٹ. اور اس طرح سے اللہ تعالیٰ انسان کو لے کے چلتا ہے. پھر آپ دیکھیے کہ یہاں شیطان کا لفظ کس کے لیے استعمال ہوا, ذالکم الشیطان, نعیم بن مسعود. اس سے اشارہ ملتا ہے ان لوگوں کی طرف کہ جو اللہ کے راستوں میں روڑے اٹکاتے ہیں, خود بھی نہیں کرتے, دوسروں کو کرنا کرتا بھی نہیں دیکھ سکتے. کچھ لوگ ہیں نا ان چیزوں کو سن کے اپریشیٹ کرتے ہیں کہ ماشاءاللہ کیا جذبے ہیں, اور کچھ جا کے کریٹیسائز کرتے ہوں گے بیٹھ کے کہ دیکھو ذرا کیا مشکلوں میں پڑتے ہیں. ایسے جذباتی باتیں. راستے میں لوگوں کی ہمت توڑے وہ شیطان کا چیلا ہے. بعض لوگ انسانوں میں بھی ایسے ہوتے ہیں کہ جو شیطانی کام کر رہے ہوتے ہیں. اور یہاں سے یہ بھی پتہ چلتا ہے کہ جو اللہ سے ڈرتا ہے وہ لوگوں سے کبھی نہیں ڈرتا, کیونکہ جس کو اللہ کی طاقت کا یقین ہو سکتا ہوتا ہے وہ کبھی بھی کسی دوسرے انسان کے اوپر نظریں نہیں لاتا. اور آپ دیکھیں آخری حصہ جو خافو نی, مجھ سے ڈرو, تو یہاں سے ایمان کی اصل ڈیفینیشن آپ کو پتہ چلتی ہے کہ اصل ایمان کیا ہے, کہ بندے کو صرف اور صرف اللہ کا خوف ہو. خوف خدا سے رونے اور آنسو پوچھنے کا نام نہیں, بلکہ ہر اس چیز کو چھوڑ دے جس سے اللہ کی ناراضگی کا ڈر ہے. کوئی آگ کو دیکھ کے ڈرے یہ کون سا رونا ہے, لیکن آگ والے کی پکڑ سے دیکھ کے روئے. ایک بڑا اچھا کسی نے میسج بھیجا ہوا تھا کہ لوگ آگ سے ڈرتے ہیں, لیکن آگ میں ڈالنے والے سے کہ رب سے نہیں ڈرتے. تو اللہ تعالیٰ سے دعا ہے کہ وہ ہم سب کو بہت سچی تڑپ دے دے کہ جو ہم سے بڑے بڑے فیصلے کروا لے. آپ کوئی بات شیئر کرنا چاہتے ہیں؟ کسی کے دل میں کچھ کچھ بھی نہیں ہے تو مجھے تو نہیں پڑھانا چاہیے آپ کو. پھر وہی شخص جس نے افواہ پھیلائی تھی, نعیم بن مسعود. جی آپ کیا سوچ رہی ہیں نادیہ, شیئر کیجیے. ذرا اونچی بولیں سب. دیکھیے آپ لوگ اپنے جذبات کا اظہار کرنا بھی سیکھیں. صرف سننے کی عادت ہوگی نا تو آپ بہت اچھے لسنر بن جائیں گے, لیکن کبھی بولنے والے نہیں بنیں گے. اونچی بولیں تاکہ سب تک آپ کی آواز آئے. جی آپ حاضر.
صحابہ کے لائک فرم ہونے کا اتنا بڑا لیسن ہے ہمارے لیے کہ ہمارے جب کبھی لاس ہوتا ہے یا ہم گریف کر رہے ہوتے ہیں تو ہم کتنا سوچتے ہیں کہ اور لائک ہمارے بھی دنیا ٹوٹ پڑی, لیکن دے ون آٹ ٹو فائٹ اگین, سٹے آف دا سچ بگ لیسن.
صحیح جی. آپ صاحب
آج میری طبیعت پہلی خراب تھی صبح, اور میں بار بار اپنے آپ کو کہہ رہی میں نہیں جا سکتی, میں بہت بیمار ہوں, میں نہیں جانا. تقریباً آدھا گھنٹہ میں اپنے آپ کے ساتھ لڑتی رہی اور بہت ہی اپسیٹ رہی, اور میں ایک دوست تھی اس نے مجھے لفٹ دے رہی تھی کیونکہ میری کار خراب ہوئی تھی, تو انہوں نے مجھے کہا تھا جب تیار ہو جائے آپ مجھے فون کر دینا میں ڈراپ کر دوں گی آپ کو. میں نے کہا ٹھیک ہے. میں 10 to جو ٹائم صرف 10 منٹ کا تھا, میں نے اپنے آپ کے ساتھ لڑ لا. الحمدللہ جب یہاں آئی ہوں, جو میں نے سبق آج سیکھا ہے, میرے دل میں اتنی میں رو رہی ہوں کہ میں نے گھما دینا کیے. اللہ لاکھ لاکھ شکر ہے کہ اللہ مجھے یہاں تک.
الحمدللہ آپ دیکھیں کہ हम जब अपनी दुनिया में खो जाते हैं ना तो खो ही जाते हैं। जी एरम, आप बहुत दिन के बाद क्लास में हैं, आपको क्या फील हुआ आज का सुन के?
काम के लिए बुला रहे हैं
जी, काम के लिए बुलाए।
बहुत अच्छा फील हुआ और सच्ची बात है पाकिस्तान में तो थी लेकिन दिल दिमाग सब यहीं था। मैंने साजा जी को ये लिखा कि क्लास बहुत मिस कर रही हूँ और अल्हम्दुलिल्लाह बल्कि रात को 1 बजे ही जाग गई और घर का फटाफट सारा थोड़ा सा काम किया और सब चीजें तैयार की 6:30। हाँ जी 6:30 क्लास में जाना है तो अल्हम्दुलिल्लाह। और यही बात है कि जब इंसान अल्लाह पे भरोसा करे और जब अल्लाह के लिए काम करे तो कोई चीज मुश्किल नहीं है अल्हम्दुलिल्लाह। बस यही मैसेज था, जज़ाकअल्लाह।
आप देखिए कि ईमान का एक पूरा टॉपिक है, इस पे बहुत दफा बात भी की है, लेकिन यहाँ आपके और मेरे फायदे के लिए एक छोटी सी बात नोट कर लीजिए कि ईमान और आजमाइश इनका गहरा ताल्लुक है। बिल्कुल जैसे वो एक पलड़ा है ना तराजू का, झुकता है तो दूसरा ऊंचा होता है, या सी सॉ, जितना ईमान बढ़ेगा ना उतनी आजमाइश बढ़ती है। ये शुरू के दिन होते हैं, मैंने एक पूरा टॉपिक दिया था कि ईमान और आजमाइश का क्या आंख मचोली के। शुरू शुरू में ईमान बढ़ रहा होता है तो आजमाइशें भी बढ़ती हैं, ये शुरू के वक्त होते हैं। कुरान पढ़ना शुरू किया, नया नया अल्लाह से ताल्लुक बना, हज किया, उमरा के कोई भी हुआ, कुरान शुरू किया, बीमार हो गए, आजमाइश आ गई, प्रेगनेंसी हो गई, शादी हो गई, मंगनी हो गई, छुट्टी। तो मैं सोचती थी इतनी लंबी छुट्टियां होती हैं 15, बहुत क्लास के नाते से बहुत लंबी लग रही थी मुझे। मैं सोचती थी एक भी नहीं आएगा, याद ही नहीं रहना किसी को कि आज मंडे है, लेकिन आपको अल्लाह ले आया ना, तड़प लग जाती है। तो यही होता है, फिर आहिस्ता आहिस्ता क्या होता है, जब अल्लाह को पता लग जाता है ना, लिया अलम अल्लाह कि बंदा मेरा ही है, तो फिर आजमाइशें कम होने लगती हैं, फिर ईमान के साथ तस्कीन, खुशी, आराम। जमाने के लिए मुश्किलात आती हैं, हम उसमें जो कच्चे होते हैं ना वो वहीं झड़ जाते हैं। सॉरी वी कैंट, लिख के दे देंगे, हम आए तो थे लेकिन हमें लगा ये बहुत है, टू मैनी डेज, टू मच टाइम, टू मैनी थिंग्स, उर्दू नहीं आती, अरबी नहीं आती, फलां फलां करके वो वहीं निकल जाते हैं, हालांकि उस वक्त पे सिर्फ जमना था। आप जब जम जाते हैं एक लेवल पे आके रुक है ना, तो हिलती है, लेकिन जब जम जाती है तो फिर उसको बर्फ को नीचे भी गिरा दें तो कुछ नहीं होता, पक्का हो जाता है बंदा। फिर कभी कभी क्या होता है कि जब आपके मेरे ईमान में एक स्टेबिलिटी आ जाती है ना, यानी बहुत दिन से एक ही चीज हो रही है, तो फिर अल्लाह कोई मुश्किल डाल देता है। सहाबा कराम परेशान हो जाते थे मुश्किल के ना आने पर, वो कभी कभी देखना होता है कि स्टिल इट्स अलाइव। कभी कभी डॉक्टर जाके नर्व्स भी चेक करता है, सेहतमंद बंदे का भी कभी कभी ब्लड प्रेशर चेक कर लिया जाता है। तो मोमिन एडवर्स कंडीशंस में जितना काम करता है उतना आम दिनों में नहीं करता, ये लिख ले। ईमान का एक ऐसी टेस्ट है कि जितना मुश्किल हालात में मोमिन काम करता है उतना खुश रहता है, उतना रिलैक्स्ड होता है, खुश दिखता है मोमिन। मोमिन जब खुश दिखे तो समझा करें कोई गड़बड़ है, लेकिन उसको वो गड़बड़ दिखती कोई नहीं, क्योंकि हम सोचते नहीं है ना अपने बारे में, और अपने आप को देखा करें दूसरों को देखने की बजाय। आम लोग आम हालात में मुश्किल हालात में ज्यादा काम करता है। हाँ दुआ जरूर करता है कि रब्बना अफ़रिग़ अलैना सब्रं वसब्बित अक़दामना वंसुरना अलल क़ौमिल काफिरीन। जिंदा ईमान की अलामत है कि चोट पड़ती है जिस्म पे तो दर्द होती है ना, मुर्दा जिस्म को आप थप्पड़ भी मारेंगे तो कुछ नहीं होता। तो जब ईमान जिंदा होता है ना तो मुश्किलों पे फिर बंदा एकदम जाग उठता है। जी आप कुछ कहने?
लेकिन उस वक्त जो मुझे सहारा मिला इस कुरान से मिला और मुझे तो लगता है शायद उस पे आया ही इसलिए था ताकि मैं आगे से आगे जाके काम कर सकूं। तो अल्हम्दुलिल्लाह वो टाइम जो है मैंने इस कुरान के साथ इस काम के साथ बहुत आसानी से और बहुत सुकून से किया।
बिल्कुल, बस एक दफा प्रूव कर दे, एक दफा प्रूव कर दे अल्लाह ताला کو زیادہ مشکل میں. ہم سب کا جس کو آپ کہیں کہ اسلامی کریڈ کا بنیادی پلر ہے کہ الایمان یزداد و ینقص, ایمان گھٹتا بھی ہے اور بڑھتا بھی ہے, یہ سائلنٹ نہیں ہے یہ چیز. جیسے مائک ہے سائلنٹ, اگر بڑا پودا ہوگا تو وہ کبھی گھٹے گا کبھی بڑھے گا, کبھی اس پہ پھول آ جائیں گے کبھی پتے گریں گے. تو ایمان کے اندر یہ ساری کیفیات آتی ہیں, اور ہر ان مسلمان اور ہر ایمان والے کا ایمان فرق ہوتا ہے. ابو بکر کا جو ایمان تھا وہ آج ہمارا نہیں ہے. نیکیاں کریں تو ایمان بڑھتا ہے, گناہ کریں گے تو ایمان گھٹے گا. ایمان جتنا بڑھتا جاتا ہے نا اتنا بولتا ہے. آپ پڑھیں گے آگے سورت مومن میں, ایک مرد مومن بول اٹھا, وہ مشکلوں میں بول پڑتا ہے. جتنا گناہوں کی طرف جائیں گے آپ کا ایمان گھٹے گا, ایسا ایسا کمپرومائزنگ ہو کے بڑی بڑی چیزوں کو اپنے لیے جائز کر دے گا مجبوریوں کے نام پہ. تو لہٰذا ہمارے بول, ہمارے کال, ہمارا لائف سٹائل, یہ سب بولتا ہے. اس سے پتا چلتا ہے کہ اندر بخار ہے باہر کوئی نہیں دکھ رہا, یہ جھوٹ ہوتا ہے. تو اصل فرق ایمان کا ہے. صحابہ کے اور ہمارے اندر جو فرق تھا وہ ایمان کا. ہم وظیفوں کے طور پہ حسبن اللہ و نعم الوکیل پڑھتے ہیں, صحابہ ایمان کے ساتھ پڑھتے تھے. اللہ تعالیٰ سے دعا کریں کہ اللہ تعالیٰ ہمیں ایسی تڑپ دے. اور یہی کلمہ حضرت عائشہ رضی اللہ تعالیٰ نے اس وقت پڑھا تھا جب ان پہ تہمت لگی تھی. 18 پارے سورت نور میں ہم انشاءاللہ اس کو دیکھیں گے. تو یہاں پہ ایک اور دوسرا بنیادی ٹاپک ہمارے آج کے سبق کا پورا ہوا, کہ جس کا خلاصہ یہی ہے کہ مشکل حالات میں جم جاؤ تاکہ اللہ کی مدد آئے اور اللہ تعالیٰ تمہیں نہ پکڑے. اب آگے کچھ سازشوں کا تذکرہ. جن کے پاس کوئی بڑا مقصد نہیں ہوتا نا, وہ ہر وقت دوسروں کے طرف نظریں لگائے رکھتے ہیں. آئیے آیات کے ساتھ چلتے ہیں. آیت نمبر 176, ولا يحزنك الذين يسارعون في الكفر. اور اے نبی, یہ لوگ آپ کے لیے باعث غم نہ بنے جو کفر. آپ کھول لیں سب پہلے پلیز, بھول گئے ہیں چھٹیوں میں کافی آوازیں آ رہی ہیں آپ لوگوں کے پیج پلٹنے کی. کل پرسوں سے میں برداشت کر رہی ہوں لیکن اب آپ ٹھیک ہو جائیں گے. چلیے آیت 176, ولا يحزنك الذين يسارعون في الكفر. اور اے نبی, یہ لوگ آپ کے لیے باعث غم نہ بنے جو کفر کے معاملے میں دوڑ دھوپ کر رہے ہیں, کیونکہ انہم لن يضر اللہ شیئا, وہ اللہ کو ہرگز کوئی نقصان نہیں پہنچا سکیں گے. پھر کس کو پہنچائیں گے؟ انہم لن یدر اللہ شیئا, اللہ کو تو وہ کوئی نقصان نہیں پہنچائیں گے, لیکن اللہ کا ارادہ کہ یرید اللہ اللہ یجعل لہم خصم فی الاخرہ, اللہ چاہتا ہے کہ ان کے لیے آخرت میں کوئی حصہ نہ رکھے. ولہم عذاب عظیم, اور ان کے لیے تو بڑا عذاب ہے. ایسے لوگوں نے کیا کیا؟ آیت 177, ان الذین اشتروا الکفر بال ایمان. یقیناً وہ اللہ کو کوئی نقصان نہیں پہنچا سکتے, اور ولہم عذاب علیم, اور ان کے لیے دردناک عذاب ہے. اب ایسے لوگ جو اسلام کے خلاف کوششیں کرتے ہیں, سازشیں کرتے ہیں, نبی صلی اللہ علیہ وسلم کو بھی تکلیفیں دیتے ہیں, تو اس کے باوجود بظاہر ان کے اوپر دنیا میں کوئی مشکل نہیں آتی. جیسے عبداللہ بن ابی کے حالات پڑھ رہے ہیں, پورے 10 سالہ مدنی دور میں کوئی بڑی مشکل نہیں اس کے بارے میں ہم نے پڑھی, کوئی اس کے اوپر پرابلم نہیں آئی. تو اللہ تعالیٰ اب آیت 178 میں اس کا جواب دیتے ہیں کہ ولا یحسبن الذین کفروا انما نملی لہم خیر لانفسہم, اور مت سمجھیں یہ کافر کہ ہم جو ان کو مہلت دے رہے ہیں, ان کو اینٹی اسلامک ایکٹیویٹیز کے باوجود کوئی تکلیف نہیں پہنچتی, کوئی ان کے اوپر مشکل نہیں آتی, تو یہ نہ سوچے کہ یہ ان کے لیے خیر ہے. انما نملی لہم لیزدادوا اسما, ہم تو صرف اس لیے ان کو ڈھیل دے رہے ہیں تاکہ وہ گناہوں میں اور اضافہ کر لیں, لیکن اصل میں ولہم عذاب علیم, ولہم عذاب مہین, ولہم عذاب مہین, ان کے لیے تو اہانت امیز عذاب ہے. یعنی ان کا جو آخرت میں اور دنیا میں آخری انجام ان کا ہونے والا ہے وہ بڑا سخت ہے. ان کو لگ پتہ جائے گا کہ انہوں نے ساری زندگی جو اسلام کے خلاف باتیں کی اور جو سازشیں کی, اس کا ان کو نقصان کیا ہوا کہ اللہ تعالیٰ نے ان کی دنیا بھی خراب کی اور آخرت بھی خراب کی. یہاں ان تمام لوگوں کا تذکرہ ہے کہ جو اللہ کے نبی صلی اللہ علیہ وسلم کے مشن کے راستے میں روڑے اٹکا رہے تھے. और याद रखिए कि मुश्किल हालात में लोग पहचाने जाते हैं। पीछे हमने देखा कि उहद में जो शहीद हो गए उनके साथ कितना खूबसूरत मामला हुआ, लेकिन कुछ लोग ना लड़े, ना शहीद हुए, ना गाजी बने, लेकिन वो इस रास्ते में बैठकर लोगों की हिम्मतें तोड़ते रहे। यहां उनका तذکرہ। कैसे लोग जो होते हैं ये सिर्फ ऐसी बातें कर करा के अपना वक्त ही जाया नहीं करते, बल्कि दूसरों का भी वक्त जाया करते हैं। आप देखिए कि कुछ लोग हकीकत में इसी किस्म के होते हैं। बड़ा मकसद जिंदगी में जब नहीं होता, जिंदगी का एक असल मसला है और वो आखरत का मसला है, वो आंखों से ओझल है, तो ऐसे लोग हर वक्त ऐसी बातें करते हैं जिसका कोई दुनिया में फायदा दिखे, जिससे उनको ये लगे कि बस हम कोई काम कर ले। तो ऐसी तमाम कोशिशें जो अल्लाह के दीन को लट डाउन करने की हो, उसका आखिरी अंजाम वही है जो इन आयतों में बताया गया कि तुम फिक्र ना करो। सूरत माईदा आयत 41 में भी अल्लाह ताला अपने नबी को कहते हैं कि ऐ नबी, आपको उन लोगों की कोशिशें तकलीफ में ना डालें कि जो इस्लाम के रास्ते में मुश्किल डाल दें। तबसरा पिछले वाक्य पे है, अब्दुल्ला चीजों से ये ना सोचे कि इनको फायदा होगा, बल्कि इनको अल्लाह ताला ने एक मुश्किल में डाल दिया। जंग से पलट गए और खुश हैं कि हम बड़े अकलमंद थे तभी तो हम बच गए, वरना हो सकता है 70 की बजाय 100 ही मर जाते और उनमें से 30 हम होते। अल्लाह कहता है नहीं, इनको फिक्र ना करो, ऐसे लोग ईमान देकर कुफर ले रहे हैं। ये देखिए, ये बड़ा अहम नुकता है ना 177 में। ईमान देकर कुफर कैसे लिया जाता है? ईमान के बदले में अमन मिलता है, ईमान के बदले में जन्नत मिलती है, अल्लाह की रजा मिलती है। लोग उसको पाने की बजाय जहन्नम का ईंधन बन जाएंगे। बस एक जुमला लिख लें कि इस्लाम कबूल करके कुर्बानी ना दे ना। ये जुमला एक ही लफ्ज है, मीम लाम या इसका रूट होता है। जब इसमें बाब इफ्तियाल आ जाता है तो फिर मोहलत देना मानी है। मतलब क्या है? लंबी उम्र को ऐशो इशरत की मोहलत के साथ बसर करना, ये है इमला। ठीक है, यानी आज आप किसी को 60-70 से ऊपर का देखें और मकसद के साथ जीता ना देखें तो समझ लें कि वो भी अपनी जिंदगी को सही बर्दाश्त नहीं कर रहे। पीछे बातें उहद की, आगे बातें उहद की, बीच में मुखलिस लोग जो चोटें खा के भी निकल पड़े, और यहाँ बीच में मुनाफिकों की बातें साथ साथ चल रही हैं कि जो दीन के काम से पीछे रहने पे खुशियां मना रहे हैं। तो अल्लाह ताला ऐसे ही लोगों की बातें करके अब आयत 179 में बताते हैं कि ये हालात क्यों होते हैं। पीछे भी ये बात हुई थी, थोड़ा सा डिफल मोमिनीन, अल्लाह ऐसा नहीं है कि वो मुसलमानों को छोड़ दे। अलामान तुम अलई, उस हाल पे जिस पे तुम हो, हत यमीज अल खबीस मिन तैयब, जब तक के वो खबीस को तैयब से मुमताज ना कर दे। नंबर एक डाल लें इसके ऊपर, फिर मैं आपको इसको अपने लफ्जों में बताती हूँ। यानी अल्लाह ऐसा नहीं है कि मोमिनों को उनके हाल पे छोड़ दे, जब तक खबीस तैयब से पाक ना हो जाए। फिर दूसरा, वमा कान अल्लाहु लियुतलियाकुम अलल गैब, अल्लाह ताला का ये भी तरीका नहीं कि तुम्हें गैब की खबरें बताए। यदि तुम नबी तो हो, रसूल तो हो, और अल्लाह तुम्हें सब कुछ बता दे जो कि वो नहीं भी बताना चाहता। तीसरी बात, वलाकिन अल्लाह यजतबी मिर रुसुलिही मन यशा, लेकिन इस काम के लिए अल्लाह मुंतखब है। तुम क्या करो? फामिनु बिल्लाहि व रसूलिही, पस पुख्ता ईमान लाओ अल्लाह पर और उसके रसूलों पर। व इन तुमिनु व तत्तकू फलकुम अजरुन अजीम, और अगर तुम ये दो शर्तें पूरी करोगे, ईमान में साबित कदम रहोगे और तकवा पर कारबंद रहोगे, तो तुम्हारे लिए बहुत बड़ा अजर है। इस एक आयत में आप देखिए कि अल्लाह ताला ने अपनी चंद सुन्नतें बयान की हैं। सुन्नत समझते हैं, तरीके, हैबिट्स, यानी अल्लाह सुबहाना ताला का तरीका क्या है। ये सारे जो हालात पीछे उहद के और हमरुल असद के और जो बाकी बयान किए गए, इससे क्या पता चलता है कि अल्लाह ताला हर वक्त अपने बंदों को परख रहा है। अल्लाह सुबहाना ताला हर वक्त ये चेक कर रहा है कि कौन किस बड़े पे। एक सब्जी बेचने वाला सारा दिन ही आप देखिए सब्जी को उलटता पुलटता रहता है, अच्छी अच्छी चीजें अलग, जरा गली भी अलग, छोटे साइज के अलग, बड़े साइज के अलग, क्यों? ताकि फिर उसको मुख्तलिफ कीमतों का करके बेचे। आप अक्सर देखते होंगे बाजारों में कि चीज अपनी क्वालिटी के एतबार से कीमत रखती है, बस यही है अल्लाह का काम। दुनिया में सब लोग घुले मिले रहते हैं, मैं और आप इस वक्त इस हॉल में सब घुले मिले हैं, किसी को नहीं पता कौन मुत्तकी, कौन मोहसिन, कौन मोमिन, किसके 70 दर्जे का ईमान, किसी का 80 का, किसी को नहीं पता चलेगा। हम सुबह से शाम तक यहाँ बैठे रहे, नहीं पता चलेगा। हाँ, इस सुबह से शाम के बीच में कोई एक ऐसा लम्हा आ सकता है जिसमें हमसे कोई एक ऐसा तकाजा किया जा सकता है जिसके लिए हम तैयार नहीं थे, या हमें नहीं था कि हमें कहेगा कोई, बस उस एक वक्त में हम सब छट जाएंगे। कुछ कहेंगे नो प्रॉब्लम, इट्स ओके, कुछ कहेंगे क्यों जी ये कैसी बात है, हमें तो ये तरीका पसंद ही नहीं, और उस वक्त बिखर बखर के खबीस मिन तैयब अलग, और अल्लाह ताला यश तभी में रुसुल ही में यशा, बिल्कुल बात वही है जो पीछे से कई बार चल पड़ी कि जब तक अल्लाह ताला लोगों को उनकी असल के मुताबिक परख नहीं लेगा छोड़ेगा नहीं। जिंदगी भर टेस्ट आते हैं, ये तो आपके टेस्ट जो कुरान पढ़ने के दौरान है ना, ये तो सिर्फ 60 पेपर्स है ना आपके लफ्जी तर्जमे के, 30 असाइनमेंट्स हैं आपकी, चले कुरान के सब्जेक्ट में अगर आप ये दो ही चीजें ले लें। लेकिन याद रखिए इस कोर्स के बाद आपके टेस्ट इससे बहुत ज्यादा होंगे, हर दिन हर खुशी हर मौके पे आपका टेस्ट होगा। यही अल्लाह बता रहे हैं कि मैं लोगों को थोड़े थोड़े अरसे बाद चेक करता रहता हूं कि कहीं सब स्टूडेंट्स के अच्छे टेस्ट लेते रहते हैं, कुछ अरसे बाद फिर ले लेते हैं, फिर ले लेते हैं, देखो देखो कैसे, क्यों? इसलिए कि इनको सबक भूल ना जाए। तो ईमान के टेस्ट बंदे को ईमान की असल कीमत जो है वो याद दिला देते हैं, इसलिए मैं और आप अपने ईमान को थोड़े थोड़े अरसे बाद चेक करते रहा करें, अकेले में ये बातें किया करें, भला मैं क्या कर सकती हूँ, भला मैं अल्लाह के लिए क्या कर सकती हूँ, क्या छोड़ सकती हूँ, क्या ले सकती हूँ, क्या दे सकती हूँ, मैं अपनी कौन सी आदत छोड़ सकती हूँ। जब आपको इन सारी बातों के अंदर से जवाब अच्छा मिलेगा ना, तो आप मुतमईन होंगे। अब देखिए कि ईमान वाले की जो पर्सनैलिटी होती है ना, वो एकदम नहीं बदल जाती, बस सोए रात को अपनी मर्जियों से और सुबह उठे तो सच्चे मोमिन बन चुके थे। और ये भी याद रखिए जो शोहदा की बातें पीछे पड़ी है ना, शहादत होती है, छोटी छोटी कुर्बानियां फिर जान की कुर्बानी तक पहुंच जाती हैं, तो अल्लाह ताला कहते हैं हम तो तुम्हें चेक करेंगे। अब आप सुनिए, सोचिए कि एक लम्हे के लिए आपको यहाँ बैठे बैठे कह दिया जाए कि आज ब्रेक के बाद आप सबकी असेसमेंट है, ये जो आए थे ना इसका आप खुलासा लिख लो, असेसमेंट आपके कहा जाए कि आप में से कोई घर नहीं जा सकता जब तक के पिछले 4 पारों की असेसमेंट उनकी ना हो जाए। हम आपसे आपका लफ्जी तर्जमा भी सुनेंगे, तजवीद भी सुनेंगे, तफसीर के पॉइंट भी सुनेंगे, तो एकदम दिल पे बोझ आएगा ना। और कुछ लोग कहेंगे कोई बात नहीं, गो अहेड, हमने तो अभी छुट्टियों में बहुत सारी बहुत अच्छी तरह रिविजन की है। यही फर्क होता है आम हालात में ईमान वाले का, वो कहते हैं इट्स ओके, हम तो पहले तैयार बैठे थे। सूरत अल-अहज़ाब में गालिब बनाता है कि कोई ऐसा है कि जो अपनी आरजू मन्नत पूरी कर चुका है और कभी कोई इंतजार कर रहा है कि अल्लाह की मौका लाए तो मैं जाके वहां दिखा दूंगा, तो बस 100 बातों की एक बात, अल्लाह से अपना मामला सीधा रखें, फिर फिक्र ना करें, मौत की भी फिक्र ना करें, कब्र की भी फिक्र ना करें, अल्लाह पे डाल दें, फिर आप देखेंगे कि अल्लाह आपको कैसे काफी हो जाता है और अल्लाह ताला हम सबको काफी हो जाए। और अजाब मुहीन रुसवाई वाले कहीं अजाब नजीम अजाब, ये स्टेप्स आप देखिए कितने अजाब के किस्में पड़े, अजाब नजीम अजाब अलीम अजाब मुहीन, ये स्टेप्स है। जो बंदा अल्लाह के रास्तों को छोड़ता है इसी तरह वो अल्लाह के इंतकाम का शिकार हो जाता है। पहले बुराई को अच्छा समझ रहा होता है, फिर बुराई को भलाई के बदले में इख्तियार कर देता है, मामूलात बदलते हैं, पसंद नापसंद के मेयार बदलते हैं, फिर अल्लाह इसको खूब देता है, वो सोचता है अल्लाह मुझसे खुश है, लेकिन असल में वो अल्लाह की पकड़ होती है। एक रिवायत का खुलासा है कि तुम किसी फाजिर की नेमत पे रश्क ना करना, तुमको नहीं मालूम कि मरने के बाद इस पर क्या मुश्किलात आने वाली हैं। کیونکہ اللہ کے پاس ان کے لیے قاتل ہے جو ان کو ختم کر دے گا، اور وہ قاتل آگ ہے. ساری خوشیوار کو خوش دیکھتے ہیں، ہم کہتے ہیں ہال لکی دے یار. اللہ کہتا ہے کوئی لکی نہیں ہے، ان کے بعد ان کے ساتھ کیا ہونے والا ہے اس کی فکر کرو. اور یہاں سے یہ بات بھی پتہ چلتی ہے کہ عمر کے بڑھنے کے ساتھ ساتھ بندے میں نیکیوں کا شوق بھی بڑھنا چاہیے. آپ نے کہا بدترین شخص وہ ہے کہ جس کی عمر لمبی ہو اور اس کے اعمال برے ہوں، اور اس کا اپوزٹ بھی ہے. اپنے آپ کو چیک کریں، کیا دن بدن گناہوں کا شوق کم ہو رہا ہے یا بڑھ رہا ہے؟ اور جس نے دنیا کو قید خانہ سمجھا اس کے لیے تو حقیقت میں پھر ایسا ہی ہوگا. کبھی لوگوں کی چیزوں کو دیکھ کے حسرت نہ کریں، رشک نہ کریں. بلکہ اللہ تعالیٰ سے یہ خوش ہو. اچھا مزے کی بات دیکھیے، تھک تو نہیں گیا آپ لوگ؟ احد کی جنگ کتنی تھی؟ کچھ دن تک رہی، لیکن وہ جو بھگدڑ مچی تھی وہ کتنی تھی؟ اونلی فیو آورس. لکھیے ذرا، بہت دلچسپ نکتہ آپ کے لیے. احد کے میدان میں چند گھنٹوں میں پتہ چل گیا کہ کون منافق ہے، کیونکہ تھوڑے سے لوگ تھے منافق. آج کے دور میں مسلمانوں پہ اتنی جنگیں مسلط ہیں، اتنے فتنے ہیں. کیوں؟ کیونکہ آج کے دور میں منافق زیادہ ہیں. کتنوں کو بات صرف اتنا سننے سے سمجھ آ گئی ہے. کوئی سوال کر سکتے ہیں نا کہ آج اتنی لمبی لمبی جنگیں کیوں چلتی ہیں، 60-70 سالوں سے چلتی رہتی ہیں اور ہر دنیا کے محاذ میں کہیں نہ کہیں لگی ہے؟ کیونکہ چھانٹی ہو رہی ہے. زیادہ لوگوں کو جب آپ سلیکٹ کریں گے، اندر چھانٹی کریں گے، اسیس کریں گے تو زیادہ ٹائم لگے گا. چھوٹا گروپ ہوگا تو آسانی سے ہو جائے گا. تو آج اللہ تعالیٰ مسلمانوں میں سے منافقوں اور مومنوں کی چھانٹی کر رہا ہے ہر محاذ میں. جہاں جہاں دنیا میں جنگ لگی ہوئی ہے نا، بس چیک کر لیجئے کہ یہ ہمارے ایمان کا امتحان ہے. نفاق کا نہ تو نماز سے پتہ چلتا ہے، نہ روزے سے اور نہ حج سے. لوگ یہ سب کام کر رہے ہوتے ہیں لیکن پھر بھی منافق ہوتے ہیں. آپ پڑھیں گے اس پانچویں پارے کے آخر میں کہ ان المنافقین فی الدرک اسفل من النار مذبذبین بین ذلک. نمازیں پڑھتے ہیں لیکن ان کو سالہ سستی سے. نفاق کا پتہ دین کی جد و جہد سے لگتا ہے، جب ذاتی فائدوں کو چھوڑ کر اجتماعی زندگی کے لیے قربانیاں دینی پڑتی ہیں، جب اپنی ذات سے اوپر اٹھ کر اللہ کے دین کے فائدے عزیز ہو جاتے ہیں، پھر انسان اپنی ذات کو پیچھے ڈال دیتا ہے اور دیکھتا ہے کہ دین کو کیا فائدہ دے سکتا ہوں. اللہ سبحانہ وتعالیٰ ان آیات میں بتا رہا ہے کہ جنگ جی ایک پلاس ہوتا ہے، ایک کوئی کینچی ہوگی، یہ ساری چیزیں سیزرز ہیں، ٹولز ہیں. یہ پوسیبل تھا کہ اللہ کے نبی کو اللہ تعالیٰ چند منافقوں کے نام بتا دیتے، قرآن میں لکھ دیتے، تو پھر میں اور آپ کیسے کرتے؟ آپ دیکھیں قرآن کا مزاج ہے منافقوں کے نام نہیں دیے، علامتیں بتا دی. کیوں؟ تاکہ علامتوں سے قیامت تک کے لوگ ان آیتوں کو اپنے لیے سمجھیں. ورنہ تو ہم نے کہنا تھا ہاں یہ آیتیں عبداللہ بن ابی کی ہیں، چلے جی آگے چلتے ہیں. چلیے آخری مضمون ہے اب اس سبق کا، وہ بھی بڑا اہم ہے. وَلَا يَحْسَبَنَّ الَّذِينَ يَبْخَلُونَ بِمَا آتَاهُمُ اللَّهُ مِنْ فَضْلِهِ هُوَ خَيْرًا لَّهُمْ. اور نہ خیال کریں وہ لوگ جو بخل کر رہے ہیں اس مال میں جو اللہ نے ان کو دیا ہے اپنے فضل میں سے، کہ یہ بخل ان کے حق میں بہتر ہے. نہیں نہیں بل ہوا شر اللہم، بلکہ یہ ان کے حق میں بہت برا ہے. کیا ہوگا اس مال کے ساتھ؟ سَيُطَوَّقُونَ مَا بَخِلُوا بِهِ يَوْمَ الْقِيَامَةِ، اسی مال کے توق بنا کر ان کی گردنوں میں پہنائے جائیں گے جس میں انہوں نے بخل کیا تھا قیامت کے دن. اور اللہ کو تمہارے مال کی بالکل ضرورت نہیں. کیوں؟ کیونکہ وَلِلَّهِ مِيرَاثُ السَّمَاوَاتِ وَالْأَرْضِ، اور آسمان و زمین کی وراثت بالآخر اللہ ہی کے لیے ہے. آج تمہارے پاس مال ہے، کل کسی اور کے پاس ہوگا. خود اپنے ہاتھوں سے سارا دن مال دوسروں کو دیتے ہو، تبھی تو چیزیں خریدتے ہو. مال کوئی کام کی چیز ہوتی تو کوئی کسی کو ایک ڈالر نہ دیتا. تو یہ تو دنیا میں ادھر سے ادھر ہوتا رہتا ہے. واللہ بما تعملون خبیر، اللہ تعالیٰ جو کچھ تم کر رہے ہو اس سے خوب باخبر ہے. یہاں سے اور اگلی چند آیتیں جب بھی ہم اس کے بعد پڑھتے ہیں، یہاں سے اللہ کے راستے میں خرچ کی پھر بات آ گئی. بخل کیا ہے؟ بخل کہتے ہیں اس چیز کو روک لینا، اس چیز کو روک لینا جس کا ادا کرنا لازم ہو. لائبلٹیز ہوتی ہیں نا انسان کے اوپر، وہ ادا نہ کرنا. مثلا زکات ہے، زکات نہ دینا بہانے بہانے سے، یہ تو گولڈ پہنتے ہیں اس لیے زکات نہیں ہے اس پہ، اور یہ تو بیٹی کی شادی کی نیت سے رکھا ہوئے تو زکات کوئی نہیں. اور اس کا کہیں گے عموماً آخر میں مال کی بات آ جاتی ہے. یہاں بھی بالکل یہ اندازہ، اب بالکل ہم تکمیل پہ پہنچ رہے ہیں سورہ غزوہ احد کے تبصرے کے. میدان جنگوں میں ہو یا اللہ کے دین کے کسی کام میں ہو، مال کی تو ضرورت پڑتی ہے. ایسے وقتوں میں وہ لوگ جو مال کو بچا کے رکھ لیتے ہیں وہ بڑے خوش ہوتے ہیں، کہتے ہیں دیکھا شکر ہم جذباتی نہیں ہوئے، دیکھو ہم باتوں میں نہیں آئے، اور ابھی کیا پتا، اور ابھی کیا پتا. اللہ کہتے ہیں تم اپنا مال اپنے پاس رکھو، مجھے نہیں چاہیے تمہارا مال. یہ مال کب تک اپنے پاس رکھو؟ صرف دنیا میں نہیں، قبر میں بھی ساتھ جائے گا. بس ایک فرق پڑ جائے گا، اور وہ کیا؟ سَيُطَوَّقُونَ مَا بَخِلُوا بِهِ يَوْمِ الْقِيَامَةِ. حدیث میں آتا ہے کہ وہ مال جس کے اوپر سے زکات ادا نہ کی جائے، قیامت کے دن جائے، اور وہ سانپ اس کے گلے میں یوں جیسے سکارف ٹائپ کوئی بھی آپ دیکھیں نا مفلر لپیٹا جاتا ہے، وہ مال وہ سانپ اس کے گلے میں ایک توک کی طرح پہنایا جائے گا. اور بعض روایتوں میں آتا ہے کہ وہ گنجا سانپ ہوگا، اتنا زیادہ زہریلا ہوگا کہ اس کے زہر سے اس کے اپنے سر کے بال اتر چکے ہیں، اور وہ اس بندے کے منہ کو کھولے گا، باچھے جیسے جبڑے کھولے گا، اور اس کو ڈسے گا اور کہے گا انا کنزک انا کنزک، میں تیرا کنز ہوں. جس چیز کو وہاں کنز کہا گیا وہی یہاں بات ہے. جب خلون خاص طور پہ یہاں اس مال کی بات ہے جس پہ زکات نہیں دی جاتی، یا اس کو اس وقت روک لیا جاتا ہے جس وقت اللہ کے دین کو ضرورت ہوتی ہے. آج آپ دیکھیے کہ عموماً ہم بخیل کس کو کہتے ہیں ہمارے کلچر میں، جو اپنی ذات پہ نہ لگائے، ہر ایک موقع پہ بھی نہیں خرچ کیا. یہ دیکھو بہو کا جوڑا بوتیک کی بجائے یہ جامع مارکیٹ سے لے آئے، بخیل ہے. آج کل یہ بخل ہے نا، دیکھو ان کو تو اپنی اتنے پیسے ہیں پھر بھی ان کا ہاتھ رکا، دیکھو ٹوٹی بھی گاڑی میں پھرتے ہیں، دیکھو گھر لے سکتے ہیں نہیں لیتے. ہم تو بخل اس کو کہتے ہیں نا. اللہ اس روک کو کہتا ہے جو بندہ اللہ کے راستے میں خرچ کرنے سے رک جائے. کتنے لوگ ہیں جو بخیل ہیں اور کتنے ہیں جو سخی ہیں، اسی کو شخ بھی کہا گیا ایک جگہ آگے ہم پڑھیں گے. تو یاد رکھیے کہ یہ مال نعمت ہے اگر ہماری ضرورتوں پہ لگے، اور اس کے بعد اللہ کے دین کی ضرورتوں پہ لگے. جہاں ضرورت پہلے پڑ گئی وہاں پہلے چلا جائے. صرف اللہ کے رستے میں دینا اور خود کنگال ہونا یہ بھی درست نہیں ہے، یہ بھی نوٹ کیجئے گا. بندے کے ہاتھ میں ضرور کچھ پیسہ ہونا چاہیے، جس کو ہمارے یہاں کہتے ہیں نا مرنا جینا، ہونا چاہیے. کیونکہ حدیث میں آتا ہے کہ بہترین صدقہ وہ ہے کہ جس کے بعد تو بھی غنی رہے. مثلا آپ سارے اپنے سے موٹے کپڑے دے دیں کسی کو، تو صبح سکول آنے سے پہلے آپ اب سوچیں گے کہ میں کیا پہنوں، ایسے جاؤں گی بغیر جیکٹ کے تو بیمار ہو جاؤں گی، اور اگر نہیں ہے تو چلو میں کسی سے بورو کروں، پسندیدہ نہیں ہے. پہلے اپنی ضرورت کو ساتھ رکھیں، یہ نہیں کہ ضرورت کو بڑھا کے اب کہ اچھا میچنگ سویٹر نہیں ہے تو پھر اس کا یہ مطلب ہے. ہر ایک کو یہ باتیں سمجھ آ جاتی ہیں، لیکن کم از کم اپنے راستے میں اتنا ضرور ہو کہ جس کے بعد بندے کو دوسروں سے مانگنا نہ پڑے. انا ایگو بندے کی ہے، اور یہ کوئی بری بات نہیں ہے کہ انسان نے اپنے لیے دکھ سکھ کے لیے چار پیسے رکھے ہوں، ہونے چاہیے. نقصان کہاں ہوتا ہے؟ جہاں اپنے تو 10 10 20 20 25 سال بعد تک کی پلاننگ کے لیے بچوں کے لیے رکھا ہوا ہے، لیکن اللہ کے راستے اور اللہ کے بندے اور غریب غربا ان سے روک لیا جائے. اسی لیے اب اگلی آیت ذرا پڑھ لیں ساتھ ہی، تو پھر ہم اس کو لیں گے. قرآن پاک میں ایک آیت نازل ہوئی تھی، پیچھے آپ پڑھ چکے ہیں، ابو کردن حسنہ، یاد ہے کیا کیا تھا اس کے اوپر حضرت داحتا نے، حضرت طلحہ نے، نام آتے ہیں نا، ابو داحتا نے کیا کیا تھا؟ من ذا الذی یقرض اللہ کردن حسنہ کو سن کے انہوں نے کہا اللہ کے نبی اپنا ہاتھ مجھے دے، اور ہاتھ میں آپ نے اس باغ کی چابی پکڑا دی جس میں ان کا اپنا گھر بھی تھا، اور بیوی کو اور بچے کو لے کے وہاں سے چلے گئے. ایک اثر تو تھا ابو داحتا پہ اس آیت کا، ایک اور اثر اب ہم پڑھتے ہیں آیت نمبر 181 میں. جب آیت نازل ہوئی تو اس کے جواب میں ایک یہودی شخص نے کیا کہا، آئیے دیکھتے ہیں. لقد سمع اللہ قول الذین قالوا، اللہ نے سن لیا ہے قول ان لوگوں کا جنہوں نے کہا، کیا کہا؟ اب کہتے ہوئے بھی ڈر لگ رہا ہے. لیکن قرآن کی آیت ہے اللہ ثم نعوذ، اللہ تو فقیر ہو گیا اور ہم غنی ہیں، کہ دیکھو اللہ غریب ہے تبھی تو ہم سے مال مانگ رہا ہے، اگر اللہ امیر ہوتا تو ہم سے تو مال نہ مانگتا. اچھا پھر کیا ہوا؟ سنکتب ما قالو، ہم لکھ رکھیں گے جو کچھ انہوں نے کہا. یعنی اس نے تو ایک دفعہ بولا نا، ہم نے لکھ لیا، اور لکھی ہوئی بات سمد ہوتی ہے، سند ہوتی ہے. صرف ان کا یہ قول ہی نہیں لکھا یہود کا، بلکہ وَقَتْلَهُمُ الْأَنبِيَاءَ بِغَيْرِ حَقٍّ، ہم نے یہ بھی لکھا ہوا ہے کہ انہوں نے نبیوں کو ناحق قتل کیا، تو اس کو بھی لکھ کے رکھ دیا. وَنَقُولُ ذُوقُوا عَذَابَ الْحَرِيقِ، اور ہم کہیں گے کہ اب چکھو مزہ اس جلا دینے والی آگ کے عذاب کا. کیا آیت 182، ذَلِكَ بِمَا قَدَّمَتْ أَيْدِيكُمْ، یہ سب کچھ تمہارے اپنے ہی ہاتھوں نے آگے بھیجا ہے. یعنی یہ سب کچھ جو تمہارے ساتھ ہو رہا ہے جہنم کی آگ میں بھیجے جانے کے بعد، یہ کوئی نئی چیز نہیں، یہ تمہارے اپنے اعمال کی کمائی ہے. کیونکہ وَإِنَّ اللَّهَ لَيْسَ بِظَلَّامٍ لِّلْعَبِيدِ، اللہ تو اپنے بندوں کے حق میں ظالم نہیں ہے. یہ ہے وہ چیز جس کے بارے میں یہاں بات ہوتی ہے، کہ اللہ تعالیٰ نے جب یہ آیت نازل کر دی تو اس کے جواب میں منافقین اور یہود میں سے کچھ لوگ نے یہ باتیں مذاق میں کہنی شروع کر دی، یعنی اللہ کے نام کو بھی مذاق بنا لیا کہ نعوذ باللہ، اللہ تو غریب ہو گیا تبھی تو ہم سے مانگ رہا ہے. یہ جرات ایک دم نہیں ہوتی، اس کے پیچھے ایک لمبی کہانی ہوتی ہے، اسی کا تذکرہ ادھر ہے. دیکھیے پورے سبق کو پڑھاتے ہوئے دل بوجھل ہو گیا، نفاق نفاق نفاق. صحابہ کے واقعات پڑھتے ہیں تو دل کھلتا ہے، اور نفاق کے پڑھ اللہ کی ذات پہ بھی باتیں کرتا ہے. ایک منافق تھا، اس نے یہ کال کیا، کہا، فنحاس نام آتا ہے غالباً اس کا کتابوں میں. جب اس نے یہ بات کہی کہ اللہ فقیر ہو گیا تو حضرت ابو بکر صدیق نے اس کو تھپڑ مار دیا، کیونکہ توہین کر رہا تھا وہ اللہ تعالیٰ کی. ابو بکر کے اس تھپڑ کو اس نے اتنا بڑا شوشہ بنایا کہ نبی صلی اللہ علیہ وسلم کے پاس آ گیا، دیکھے دیکھے آپ کے دوست نے مجھے، میری بےزتی کی، مجھے تھریٹ کیا، پریشرائز کیا، جو بھی کہہ لیجئے. اب نبی صلی اللہ علیہ وسلم کو بھی لگا کہ ابو بکر نے یہ کیا جذباتیت کر دی، بلا لیا. ابو بکر جی آپ نے کیا کیا؟ اللہ کے نبی، اس نے اللہ کو فقیر کہا. کہا اچھا باؤ بھی تم نے کہا تھا؟ کہا میں نے تو نہیں کہا. سوچئے مکر گیا کہ میں نے تو کچھ نہیں کہا. اب ابو بکر کے پاس کوئی گواہ نہیں تھا، تو اللہ نے آیت بھیج دی، لقد سمع اللہ، اللہ سنتا ہے، تم صدیق بن کے تو دیکھو، تمہاری گواہی اللہ دلوائے گا. لوگ نہ دیں گواہی، مت سچے بنا کرو، مت رو رو کے دھو دھو کے ہائے پلیز پلیز پلیز، نہیں. لقد سمع اللہ قول الذین قالوا، اللہ ہر ایک کا قول سنتا ہے. زبان سے جو بات نکالے 100 دفعہ سوچے، کیونکہ اللہ لکھ لیتا ہے. سانس بھی ہم لیتے ہیں نا زیادہ تیز مائک کے کبھی قریب، تو ریکارڈر میں اس کی بھی آواز آ جاتی ہے. کہاں اللہ کی ذات جو ساری چیزوں کو قابو کرتی ہے. اس طرح کی باتیں کر کے لوگ دل کے اندر جو ان کے بغض تھا نا، اس کی بات کھولتے تھے. آج بھی آپ دیکھیے کہ بعض لوگ نہ سمجھی میں اور بعض جہالت میں اس طرح کی باتیں کرتے ہیں. یہ مولوی، ان کو تو مانگ نہیں آتا، یہ چندہ لیتے ہیں، یہ ایسے ہوئے. دیکھیے آپ نے دینا ہے نا. تو دے دے، نہیں دینا تو چپ رہے. کیونکہ بعض دفعہ انسان کر کے بھی کوئی کام نیکی نہیں پاتا، نیت خراب ہو، اور بعض دفعہ اس کا اپوزٹ بھی ہے، نہ دے سکے تو بھی دے دیا، پھر بھی اجر پا لیا، جرت سے بھرے. اور بعض دفعہ سنا ہوا ہے، کبھی اتفاق ہوا پتہ نہیں ہوا، کہ بعض دفعہ ڈراموں میں، سٹیج ڈراموں میں بھی جنت کا مذاق، جہنم کا مذاق، اللہ کا مذاق، نعوذ باللہ، لوگ اللہ کے بارے میں اتنی عجیب و غریب باتیں کرتے ہیں، تو مت کیجیے. اور سچے بن جائیے، پھر آپ دیکھیں گا کہ اللہ تعالیٰ آپ کو کتنا فائدہ دیتے ہیں. پھر اس کے بعد آخری بات جو آج کے سبق میں ہے، جس سے یہود کا وہ ہمیں عمل دکھتا ہے، کہ نبی صلی اللہ علیہ وسلم کی بات تو مانی کوئی نہیں، آپ نے اسلام کی دعوت دی نہیں مانے، اور جو بھی باتیں ہم پیچھے کب سے پڑھتے آ رہے ہیں، نہیں بتا بتائیں، لیکن اپنے الذی نقالو، جن لوگوں نے کہا، لکھ لیجئے یہود، ان اللہ عہد الینا، بے شک اللہ نے ہم سے ایک عہد لیا. کیا لیا؟ یہ جھوٹ بول رہے ہیں یہود اللہ کے اوپر. کیا کہتے تھے؟ اللہ نؤمن علی رسول، ہم ہرگز نہ ایمان لائیں کسی رسول پر، حتی یاتینا بقربان تاکلہ النار، جب تک کہ وہ ایسی قربانی پیش نہ کرے جسے آگ کھا جائے. بات بازے، یہود کو جب کہا جاتا تھا کہ نبی صلی اللہ علیہ وسلم پر ایمان لاؤ، تو کہتے تھے نو 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 سوری وی کینٹ. بھئی کیوں نہیں؟ کیونکہ اللہ نے تورات میں ہم سے یہ وعدہ لیا ہے کہ صرف اس رسول کو ماننا جس کی قربانی کو آگ لے جائے. یہاں سمجھ لیجئے، ابتدائی دور تھا جب انسانیت کا، یہودیت کا مذہب تھا، تو آپ یہ کہہ رہے کہ جیسے انسانیت اپنے عہد طفل میں تھی، بچپنے میں تھی، تو کچھ ایسی عادات ہوتی تھی جو بچوں کی عادت ہے. مثلا جب کوئی شخص قربانی کرتا، صدقہ دیتا اللہ کے رستے میں، تو جانور کو کاٹ کے نہ کھلے میدان میں چھوڑاتا تھا. جس کی قربانی کو آسمان سے آگ لا کر بسم کر دیتی تو قربانی قبول ہو جاتی، اور جس کی وہاں پڑی گلی گلتی سڑتی رہتی تو لوگوں کو پتا چل جاتا کہ یہ اس کی قبول نہیں ہوئی. سورت مائدہ آیت 27 میں ہم حابیل اور قابیل کے واقعے میں بھی یہ بات پڑھیں گے کہ اس قرب قربان فتقبل من احدہما ولم یتقبل من الاخر. اچھا، اب ہوتا کیا تھا کہ جب قربانی قبول ہو جاتی تھی تو سب کو پتا چل جاتا تھا، واہ واہ ہو جاتی تھی. اللہ نے امت مسلمہ کے اوپر ایک فضل کیا، ہمارے بول چھپا دیے، ورنہ تو آپ سوچیے عید الاضحیٰ کے بعد کتنا تعفن ہوتا آج کے دور میں دنیا میں، جو صرف یہ کہتے ہیں کوئی بات نہیں، جو بھی کماتے ہو کوئی بات نہیں، اس میں سے صدقے کر دینا. کتنے حج قبول نہ ہوتے، تو ہم ضرور مانتے اگر ان کی قربانی کو آسمان سے آگ لے جائے. تو اللہ تعالیٰ اب اس کا جواب ان سے پوچھتے ہیں، قل، اے نبی ان سے کہیے، ٹھیک ہے نہ مانو مجھے، میرے ساتھ تو ایسا معاملہ ہو نہیں رہا، نہ مانو، لیکن یہ تو بتاؤ، قد جاکم رسل من قبلی بالبینات، تمہارے پاس تو مجھ سے پہلے بہت سارے رسول آ چکے تھے واضح معجزات کے ساتھ، وباللذی قلتم، اور وہ چیز بھی لے آئے جو تم کہہ رہے ہو. کیا ہے باللذی؟ لکھ لیجئے اللذی، یہی تاکل النار، کہ یہ آگ کے کھانے والا معاملہ بھی ان رسولوں کے ساتھ ہوتا تھا. تو فلیما قتلتم ان کو تم سا دیکھو. بات واضح ہوئی کہ نبی کو تو اس لیے نہیں مان رہے کہ ان کی قربانی کو آگ نہیں کھاتی، تو تمہارے تو وہ رسول آئے جن کے ساتھ یہ سارا معاملہ بھی ہوا، تم نے پھر ان کو قتل کر دیا. اصل بات کیا ہے کہ تم ماننا ہی نہیں چاہتے. آیت 184، فَإِن كَذَّبُوكَ، پھر اے نبی اگر یہ آپ کو جھٹلا دے تو کوئی تعجب کی بات نہیں، یہ معاملہ صرف آپ کے ساتھ نہیں ہوا. فَقَدْ كُذِّبَ رُسُلٌ مِّن قَبْلِكُمْ، فَقَدْ كُذِّبَ رُسُلٌ مِّن قَبْلِكَ، تو آپ سے پہلے بھی بہت سے رسولوں کو جھٹلایا جا چکا. جاؤ بالبینات، جو ان کے پاس واضح نشانیاں لے کر آئے، والزبر، اور صحیفے، والکتاب المنیر، اور روشن کتاب لے کر آئے. تو سوال پیدا ہوتا ہے کہ ان کو یہ خرمستیاں سوجتی کیوں ہیں کہ نبی یہ کرے تو مان مانیں گے، یہ ہو تو مانیں، بھولی بھی ہے. اور وہ کیا ہے؟ آخری آیت سبق کی، آیت 185، کل نفس ذائقت الموت، ہر زی نفس کو موت کا مزہ چکھنا ہے. اگر آپ اس لفظ کو دیکھیں نا، نفس کے بعد ذائقہ، ذائقہ فاعلہ کا وزن ہے، ہر نفس چکھنے والی ہے، یہ مطلب ہے. اگر آپ اس کو بہت ٹھیٹھ اردو میں لے جائیں، ہر نفس کو موت کا ذائقہ چکھنا ہے. وَإِنَّمَا تُوَفَّوْنَ أُجُورَكُمْ يَوْمَ الْقِيَامَةِ، اور تم کو تمہارے اعمال کا پورا پورا بدلہ تو قیامت ہی کے دن دے دیا جائے گا. کیسے؟ فَمَنْ زُخْزِحَ عَنِ النَّارِ وَأُدْخِلَ الْجَنَّةَ فَقَدْ فَازَ. بڑا اہم نقطہ یہ. تو جو کوئی بچا لیا گیا جہنم سے اور داخل کر دیا گیا جنت میں، تو وہ تو کامیاب ہے. کیونکہ وَمَا الْحَيَاةُ الدُّنْيَا إِلَّا مَتَاعُ الْغُرُورِ، یہ دنیا کی زندگی تو اس کے سوا کچھ نہیں کہ صرف دھوکے کا سامان ہے. کیا پتہ چلا کہ جس کو موت یاد ہے وہ زبان سے اتنی گستاخیاں نہیں کر سکتا. دیکھیے، اللہ تعالیٰ نے ہم سب کو بولنے کی طاقت دی ہے نا، لیکن بہت زبردست قسم کا امتحان ہے، کیا بولتے ہو، کیسے بولتے ہو. یہ بھی ہو سکتا تھا ہم جھوٹ بولے تو ہماری زبان کٹ جائے، ہم غیبت کریں تو زبان دانتوں کے نیچے آ جائے، لیکن اللہ نے کہا خوب بولو، خوب لچھے دار باتیں کرو، لوگوں کو خوش کرو، ہنسو ہنساؤ، اللہ پہ باتیں، دین پہ باتیں، مولویوں پہ باتیں، لیکن یاد رکھو کل نفس ذائقت الموت، موت نے جب اپنے پنجے گاڑنے ہیں لگ بتا جائے گا. پھر تم دیکھو گے کہ تم دنیا میں چلے، ہمیں بات ویسے نہیں سمجھ آتی، ٹھیک ہے، آج تو وہ معاملے نہیں ہے کہ نبی آئے اور اس کو لوگ مانے. قرآن کی دعوت پہ لوگوں کا کیا رسپانس ہوتا ہے؟ ایسے لگتا ہے رو ہی پڑیں گے. دنیا میں ان سے زیادہ کوئی مجبوری نہیں ہے. لمبی فہرست، آپ ان کا ایک عذر دور کریں تو دوسرا تیار. آپ کے چرائڈ میں دے دوں گی تو کہیں گے بچے لے آئیے، بچوں کو بھی، بچے لے آئے تو میاں صاحب. یعنی وہی بات ہے کہ کارے جہاں دراز ہے اب میرا انتظار کر. تو دعا کیجئے کہ اللہ ایمان کی حلاوت دے دے، مٹھاس، ایمان کی مٹھاس جس کو مل گئی اس کے لیے حق کو قبول کرنا بہت آسان ہے. اور جس کو یہ یقین آ گیا نا کہ اللہ میری سنتا ہے، سمے اللہ، جو بات میں کرتی ہوں سنتا ہے. اب دیکھیں ہم نماز میں پڑھتے ہیں نا، سمے اللہ لمن حمیدہ، کبھی شعور سے دیکھیں تو کون کہہ رہا ہے؟ تم نے ابھی یہ سبحان نمازی مسلی، کہ تم نے ابھی اس جائے نماز پہ آ کے جو اللہ کی حمد کی اللہ نے سن لی ہے. کب اس احساس کے ساتھ سجدے میں جاتے ہیں رکوع سے اٹھتے ہوئے؟ دل کہیں، دماغ کہیں، بات کہیں، بس کبھی کبھی بات کرتے ہیں تو بات ہوگی. اور آپ دیکھیں کہ ان کا جملہ اتنا، اللہ نے ایز اٹ از لکھ دیا، دہرانا بھی نہیں چاہا، قول الذین قالوا. تو ہم کیسے اپنے اوپر فخر کر سکتے ہیں؟ بہت ضرورت ہے ادب سیکھنے کی، بات کرنے کا سلیقہ، اللہ کے ساتھ ادب، نبیوں کے ساتھ ادب، دینداروں کے ساتھ، ہر بندے کو اس کی جگہ پہ رکھیں. کسی رشتے میں بدتمیزی پہ نہ آئیں، بد تہذیبی پہ نہ، اپنے بچوں کے ساتھ بھی بدتمیزی نہ کریں. ورنہ آپ دیکھیں یہ جرات اتنی بڑھتی ہے کہ بندہ اللہ تعالیٰ پہ بھی باتیں کرتا ہے. کوئی بات جو آپ پوچھ دیے نا، ماں بھائی ادھر. اگر کوئی آپ سے کہے کہ آج کے پورے سبق کو چند جملوں میں کریں تو آپ کلاس کے سامنے بات کریں. ادھر ہی مکر لیں.
آج کے سبق میں میرا دل بہت بیٹھا جا رہا ہے، کیونکہ اتنی ساری ایسی باتیں ہیں جو ہم دیکھتے ہیں، میں نے پہلے بھی دیکھی ہے کہ ہم لوگ کس طریقے سے، جو آخری آیت جو بتائی تھی کہ اس میں لوگوں کے ساتھ کیسے ہم معاملے کرتے ہیں، ان سے کیسے بات کرتے ہیں، تو اس میں مجھے بہت ہوا تھا کہ ہر کسی سے اچھی بات किसी के बात करते हैं, फिर जो सहाबा की जो बात हुई थी कि जब दोबारा उन्होंने जंग के लिए तैयार किया गया था तो उन्होंने फौरन ही लबैक कह दिया था, तो मैंने कहा हमें भी आज ऐसे ही जज्बे पैदा करने के इंशाल्लाह के जब हमें हमें जब दीन के लिए कुछ ऐसा करना पड़े, अपने आप को आगे बढ़ना पड़े, तो हम लोग ये ना कहें कि हम थक गए हैं या नहीं हम ये नहीं कर सकते, अब हम चल नहीं सकते, अब आगे नहीं जा सकते, हमें ये दर्द है हमें वो दर्द है, नहीं फौरन लबैक कह हैं या अल्लाह हाफिज़ है उसके साथ अलग है।
ये किसी का कमेंट है कि उस्तादा जी आज का सबक भी बार बार आंखों को नम कर रहा था, ईमान के घटने बढ़ने के बारे में जो आपने जिक्र किया तो मैं आपसे शेयर करना चाहती हूँ कि एक मर्तबा सिस्टर, एक नाम लिखा हुआ है आप ही लोगों में से किसी का, इन्होंने अपनी बात बताते हुए ये बताया कि जब इनके शौहर को पता चला कि ये कोर्स साल की बजाय 1.5 साल का है तो उन्होंने कहा कि मैंने तो तुम्हें सिर्फ 1 साल की परमिशन दी थी, जिस पर उस सिस्टर ने जवाब दिया कि आप साल की बात कर रहे हैं, मेरी तो दुआ है कि मेरी सारी जिंदगी अल्लाह की राह में लग जाए। उनकी बात सुनने के बाद मैं हर वक्त दुआ करती हूँ कि मेरी भी सारी जिंदगी अल्लाह के कामों में बसर हो। अल्लाह के कामों में लगे रहने से ईमान भी ताज़ा रहता है, इर्द गिर्द का नेक माहौल भी ईमान का लेवल कम नहीं होने देता, इंशाल्लाह अब इस माहौल से नहीं निकलना। अल्लाह ताला से दुआ है कि ऐसा ही हो, क्योंकि जब तक हम अपने आप को बांध के नहीं रखेंगे बंधेंगे नहीं। तो रुकते हैं फिर यहाँ पे, ऑनलाइन से भी कोई लिखना चाहे, कोई और शेयर करना चाहता है कुछ, कोई सवाल तो कर लीजिए, वरना यहाँ पे अब ब्रेक, नमाज, फिर खाना और फिर आगे चलेंगे इंशाल्लाह ताला। जी इनका सवाल है कि कल के जिहाद और आज के जिहाद में क्या फर्क है, कल तो सामने आमने जाके लड़ाई होती थी, आजकल तो लेटेस्ट है। आप देखिए कि उस दौर में फौजियों की ज्यादा अहमियत होती थी क्योंकि जाके लड़ना पड़ता था, आज के दौर में आपको पता है कि हथियार ऐसे हैं कि बगैर फौजियों के सिर्फ एक बॉम्ब गिरा दें तो कितने लोगों को मार देते हैं, तो आज फिर इंटेलेक्चुअल जो हाथ ज्यादा जरूरी है, जहां जिस तरह के हालात है वहां उनके साथ वैसा मामला करें। और अगर आप अपनी नस्लों को तैयार करते हैं और उनको ऐसी ऐसी तालीम दिलवाते हैं, और सबसे पहले तो बात है कि रुख दीन की देते हैं कि वो जो है कि आज जाके लड़ने वाला जिहाद खत्म हो गया, शक्लें बदल के हर दौर में जिहाद तो अपनी सूरत में रहेगा। और बस आप जो काम कर रहे हैं ना, ये सबसे बड़ा जिहाद है, अपने ऊपर अपनी इस्लाह और अपने आप को बेहतरीन तरीके से आगे रखें, और अल्लाह ताला खैर रखे। कल का हमारा सबक इंशाल्लाह सूरत का आखिरी है, और सूरत याद होगा आपको अल बकरा के आखिर में भी जो आयतें थी कितनी खूबसूरत थी, और कल के जो सूरत आले इमरान की आखिरी आयतों की तो अहमियत भी बहुत है। तो अपने उन पे अपनी दोस्तों को बुलाइए, अपनी खुशियों में शामिल करें, इस बहाने का इसको बहाना बना लिया करें कि आप लोग आए और शायद एक ही बात उनको फायदा दे। तो कल आप सब अपनी दोस्तों को बुला लाएं, अच्छा सा खाना थोड़ा सा और कुछ बनवा लेते हैं ताकि वो भी देखें कि आप लोग यहाँ क्या करते हैं। इंशाल्लाह देखेंगे आगे कुछ, फिर मे भी नेक्स्ट एक आध वीक में कुछ हम प्रोग्राम रखें। आपने किसी ने हाथ खड़ा किया इधर?
मैं चाह रही थी कुछ कहना ये जिहाद के बारे में। टेलीविजन पे प्रोग्राम आता है यीशु क्रिस्टेस का, तो एक जर्नलिस्ट था वो कह रहा था, उन्होंने एक क्लिप देखी थी जहाँ एक बच्चा ना पत्थर मार रहा था टैंक को, तो कह रही कि ये क्या है, तो उन्होंने पूछा क्या मतलब क्या है, कह रही कि इसमें क्या चीज है जो ये पत्थर मार रहा है ना, तो कह रहे उसमें ला इलाहा इल्लल्लाह है जो मार रहा है।
जी हमारा मैत इसमैत वलाकिन अल्लाह रमा। चलिए सुबहानक अल्लाहुम्मा व बिहम्दिक अशहदु अन ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक, रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, व तुब अलैना इन्नका अंतत तवाबुर रहीम, व सल्लल्लाहु तआला खैरि खल्किही व असहाबी अजमाईन बि रहमतिका या अरहमुर राहिमीन। नमाज के लिए तैयारी कर लीजिए।
अल्लाहु अकबर अल्लाहु अकबर।
اللہ